بسم الله والحمد لله والصلاة والسلام على رسول الله وعلى آله وصحبه ومن والاه رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما اللهم لا سهل الا ما جعلته سهلا وانت تجعل الحزن اذا شئت سهلا آمین یا رب العالمین. آج سورہ رحمان سے ہمیں آغاز کرنا ہے. سورہ رحمان اور اس کے بعد جو سورہ الواقعہ ہے یہ اس لحاظ سے بہت غیر معمولی صورتیں ہیں کہ قرآن مجید جہاں پر زبان و بیان کا معجزہ ہے اپنے معنی کے لحاظ سے، اسی طریقے سے یہ ایک جمالیاتی معجزہ بھی ہے. اس کا ایک صوتی آہنگ ہے، اس کے اندر ایک خاص طرح کا غنا ہے. اور پھر جس طریقے سے کچھ مصری قاریوں نے اس کو پڑھا ہے تو واقعتاً وہ پڑھ کے جیسے محسوس ہوتا ہے کہ جیسے بہت خوبصورتی ہے اس کے در و بست کے اندر، ان کے الفاظ کے اندر. دونوں مکی صورتیں ہیں اور اس میں ایک جو ہے وہ ترجیح ہے، بار بار ایک آیت جو ہے وہ دہرائی جاتی ہے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. الرحمن علم القرآن خلق الانسان علمہ البیان. رحمان نے قرآن کی تعلیم کی، قرآن سکھلایا، اسی نے انسان کو پیدا کیا اور پھر اس کو بیان کی صلاحیت عطا کی. چار باتیں یہاں بیان کی گئی ہیں. ڈاکٹر صاحب اس کو بہت خاص انداز سے بیان کرتے تھے کہ چار آیتیں ہیں اور ان میں چار چوٹی کی چیزیں بیان کی گئی ہیں. اللہ تعالیٰ کی بہت سے صفات ہیں، بہت سے نام ہیں اس کے، لیکن اللہ کا وہ نام جو ہمیں سب سے زیادہ درکار ہے، اللہ کی وہ صفت جس کے ہم سب سے بڑھ کر محتاج ہیں، وہ اس کی رحمت ہے. نبی اکرم صلی اللہ علیہ وسلم یہ بات واضح کر چکے ہیں کہ ہم میں سے کوئی شخص بھی محض اپنے عمل کی بنیاد پہ جنت میں نہیں جا سکتا جب تک کہ اللہ کی رحمت شامل حال نہ ہو. تو رحمان اور اللہ کی جو صفت رحمت ہے وہ گویا سب سے بڑھیا صفت ہے. پھر علم القرآن، اللہ تعالیٰ نے انسان کو جو کچھ بھی علم ہے، جو بھی صلاحیت اس کے اندر ہے، وہ ساری چیزیں اللہ ہی نے سکھائی ہیں، اللہ ہی نے تعلیم کی ہیں. لیکن سب سے افضل، سب سے اعلیٰ چیز جو اللہ تعالیٰ نے بندوں کو سکھائی ہے، بندوں کو تعلیم کی ہے، وہ قرآن مجید ہے. پھر اللہ تعالیٰ کی مخلوقات ہیں، کوئی نہیں جانتا کہ اللہ کی مخلوقات کتنی ہیں. وَمَا يَعْلَمُ جُنُودَ رَبِّكَ إِلَّا هُوَ، تیرے رب کے لشکروں کو نہیں جانتا مگر وہی. معلوم نہیں کتنی اللہ کی مخلوقات ہیں، لیکن اس کا جو زینت ہے، اس کا جو کمال ہے، وہ پھر انسان ہے. اور پھر اللہ تعالیٰ نے انسان کو بہت سی فیکلٹیز دیں، بہت سی صلاحیتیں دیں، لیکن ان میں سب سے بڑھیا، سب سے اعلیٰ صلاحیت جو ہے وہ بیان کی ہے، نطق کی ہے، کلام کی ہے. اسی لیے انسان کی جو تعریف کی جاتی ہے تو انسان ایک حیوان عاقل ہے یا حیوان ناطق ہے، ان دونوں میں کوئی گیپ نہیں ہے. اصل میں جو آدمی بامعنی گفتگو کر سکتا ہے وہی آدمی عاقل سمجھا جاتا ہے. اسی لیے جو لفظ ہے لاجک کے لیے وہ منطق ہے، وہ بھی نطق سے نکلا ہے. اور ہم دیکھتے ہیں کہ وہ لوگ کے جو دیوانے ہوتے ہیں، مجنون ہوتے ہیں، ان کی گفتگو میں کوئی ربط نہیں ہوتا، بے ربط گفتگو ہوتی ہے. اور عام طور پہ ہمیں معلوم کیسے ہوتا ہے کہ یہ آدمی، ہماری خاص لینگ کی جو زبان ہے نا، کہ یہ آدمی کھسکا ہوا ہے، کہ آدمی یہاں وہاں کی آل فال باتیں کر رہا ہے، کوئی بات جو ہے وہ سرے سے ایسی نہیں ہے کہ جو سمجھ میں آنے والی ہو، تو ہم وہ گفتگو سن کے سمجھ لیتے ہیں کہ یہ آدمی، اس کا دماغ ٹھکانے پہ نہیں ہے. تو جو بیان کی صلاحیت ہے، گویا وہ عقل کی جو صلاحیت ہے، اس کا سب سے بڑا اظہار بیان میں ہوتا ہے. تو یہاں چار باتیں بیان کی گئی ہیں کہ رحمان جو اللہ کی صفات میں سب سے اونچی صفت ہے، قرآن مجید جو اللہ نے جو کچھ بندوں کو سکھایا ہے اس میں سب سے بڑھیا چیز ہے، اللہ کی مخلوقات میں سب سے اعلیٰ، سب سے عمدہ انسان ہے، اور انسان کو جو کچھ اللہ نے ودیت کی ہیں، جو صلاحیتیں اس میں بیان کی صلاحیت سب سے عمدہ ہے. اور پھر ڈاکٹر صاحب اس کے ساتھ پھر وہ حدیث جوڑ لیتے تھے کہ ان عثمان ابن عفان رضی اللہ تعالیٰ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم خیرکم من تعلم القرآن وعلمہ, کہ تم میں کا بہترین شخص وہ ہے جو قرآن مجید سیکھے اور سکھائے. تو گویا انسان کے اندر اگر بیان کی صلاحیت ہے تو اس کا سب سے بڑا سب سے اعلیٰ مصرف کیا ہے کہ وہ قرآن مجید کے تعلیم و تعلم میں اس کو صرف کرے. الشمس والقمر بحسبان, سورج اور چاند ایک خاص حساب کے مطابق گردش کر رہے ہیں, ان کا ایک خاص متعین مدار ہے. والنجم والشجر یسجدان, اور ستارے اور درخت اسی کو سجدہ کر رہے ہیں. پہلے بھی بہت جگہ ہم یہ پڑھ چکے ہیں کہ اس کائنات کی ہر چیز اللہ کو سجدہ کر رہی ہے, سورج چاند ستارے زمین آسمان. کچھ لوگوں نے یہاں نجم کا ترجمہ کیا ہے جھاڑ, کہ درخت وہ ہوتے ہیں جو اونچے نکل آتے ہیں اور جھاڑ وہ جھاڑیاں وغیرہ ہوتی ہیں جو زمین کے ساتھ ساتھ ہوتی ہیں. تو اس شجر کی نسبت سے نجم کا ترجمہ ایک جھاڑیاں وغیرہ بھی کیا گیا ہے, بیلیں بھی کیا گیا ہے. والسماء رفعها ووضع الميزان, اور آسمان کو اسی نے بلند کیا ہے. ووضع الميزان, اور اس نے ایک ترازو رکھ دی ہے. اللہ تطغوا في الميزان, دیکھو ترازو میں میزان میں زیادتی مت کرو. اللہ تعالیٰ نے اس کائنات کو جو پیدا کیا ہے تو اس کا ایک بیلنس ہے, ہر چیز اپنے حساب سے ہے. زمین کے اندر اللہ تعالیٰ نے پہاڑوں کو میخوں کی طرح گاڑ دیا کہ تمہیں لے کے ڈول نہ جائیں, تو ہر چیز میں بیلنس ہے. پھر اللہ تعالیٰ نے جو دین عطا کیا ہے وہ بھی میزان ہے, اس میں بھی ہر ایک کے حقوق و فرائض جو ہیں وہ پوری طرح تول دیے گئے ہیں. اور اس پوری کائنات میں گویا ہارمنی ہے اور پوری کائنات مسلم ہے. زمین آسمان چاند ستارے ہر مخلوق اللہ کی فرما بردار ہے, کیونکہ اللہ نے اس کو عدل پر قائم کیا, میزان پر قائم کیا. تو کہا کہ تم سے بھی یہی تقاضا ہے کہ تم بھی زیادتی نہ کرو, تم بھی عدل و انصاف کے معاملے میں ڈنڈی نہ مارو, تم بھی جو ہے جو عقلی فیصلے کرتے ہو اس میں غلطی نہ کرو, تم بھی اپنے اندر جو اخلاقی ایک ترازو نصب پاتے ہو اس کے اندر کوئی ڈیویشن نہ کرو. تو اللہ تطغوا فی المیزان. اور ویسے بھی اس کائنات کے اندر اللہ تعالیٰ نے جیسے ایک ایکولوجیکل بیلنس بھی رکھا ہے, اور اس سے پتہ لگتا ہے کہ انسان اس بیلنس کو خراب کرنے پر قادر ہے اور کر چکا ہے. اس وقت بھی آپ کو معلوم ہے کہ دنیا میں جب بھی بتایا جاتا ہے نا کہ لسٹ جب بنائی جاتی ہے کہ جو سب سے بڑے مسائل ہیں ان میں ایک بڑا مسئلہ جو ہے وہ کلائمیٹ چینج کا ہے یا پولوشن کا ہے, تو وہ یہی ہے نا کہ ہم نے اس بیلنس کو خراب کر دیا. وَأَقِيمُ الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ, اور دیکھو جو ترازو ہے وزن کی اس کو ٹھیک طرح ماپو, سیدھی ترازو کے ساتھ تولو. وَلَا تُخْسِرُوا الْمِيزَانَ, اور دیکھو میزان کو گھٹاؤ نہیں, فزیکل چیزوں میں بھی ڈنڈی نہ مارو اور ہر معاملے میں کوئی زیادتی نہ کرو. وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ, اور ہم نے زمین کو بچھا دیا ہے مخلوقات کے لیے, بچھونے کی طرح بچھا دیا ہے, ماں کی گود کی طرح وہ اپنے اندر تمہیں سمیٹ لیتی ہے. فیہا فاکہتوں والنخل ذات الاکمام, اس میں میوے ہیں اور کھجورے ہیں جن کے میووں کے اوپر غلاف چڑھے ہوئے ہیں. والارض وضعها للانام, یعنی اللہ تعالیٰ نے انسان کے لیے اس دنیا میں جو غذا کا بندوبست کیا ہے وہ ایسے نہیں ہے, اگر اللہ تعالیٰ چاہتے تو جیسے کچھ گولیاں ہوتی ہیں نا, یعنی کچھ ٹیبلٹس ہیں اس کے اندر وٹامنز ہوں منرلز ہوں کچھ اور چیزیں ہوں, اور اللہ تعالیٰ بس اس طرح کی کچھ گولیاں اتار دیتے اور لوگ اس کو کھا لیتے, ایسا نہیں کیا. اللہ تعالیٰ نے انسانوں کی لذت کام و دہن کا اہتمام کیا ہے, اور اس میں ایک جمالیاتی پہلو بھی ہے, خوبصورتی بھی ہے. انار کو آپ چھیلیں آپ دیکھیں کس طریقے سے اس کے دانے جو ہیں وہ غلاف میں لپٹے ہوتے ہیں, سٹا جب نکلتا ہے کس طریقے سے اللہ نے اس کو غلاف میں ڈالا ہے, تو اللہ تعالیٰ نے اس چیز کا بہت اہتمام کیا. والحب ذو العصف والریحان, اور اس میں اناج ہیں جس کے ساتھ بھس ہے, اور ریحان, اور اس میں پھول بھی ہیں خوشبودار, یعنی جو چیزیں زمین اگاتی ہے ان میں تمہارے کھانے پینے کا بندوبست بھی ہے, دانے ہی ہیں بھی ہیں اناج بھی ہیں, اور اس میں خوب جو ہے وہ خوشبو والے پھول بھی ہیں. وہی بات کہ صرف کھانے پینے کا اہتمام نہیں کیا تمہارے لیے بلکہ تمہاری جمالیاتی تسکین کا بندوبست بھی کیا ہے, کس قدر خوبصورت پھول اللہ نے اگائے ہیں, کیسے پودے اگائے ہیں. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, اب یہ وہ آیت ہے جو اس میں اس بار بار دہرائی جائے گی اس صورت میں. تو یہاں دو لوگوں کو خطاب کیا گیا ہے, اور اس سے مراد جو ہے وہ جن اور انس ہیں, کیونکہ خود قرآن مجید میں اسی صورت میں واضح کر دیا جائے گا کہ یا معاشر جن والانس, اے گروہ جن و انس. और चूंकि हम ये पहले अर्ज कर चुके हैं कि ये दो मखलूकात ऐसी हैं कि जो मुकल्लफ हैं, जिनके अंदर खैर व शर का शऊर अल्लाह ने रखा है और जिनके अंदर जो है वो सरकशी और इताअत का पहलू है और जिनके लिए जन्नत और जहन्नुम है, उन दोनों को खिताब किया जा रहा है। तो ए गरोह जिन्नो इंस, तुम अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे। ये जो आला का लफ्ज़ है ये नेमत से ज़्यादा बड़ा है, यानी अल्लाह ताला की नेमतों, रहमतों, उसकी नरंगियों, उसके अजायब, उसकी जो भी चीज़ें हैं ना, उसकी कुदरत के जो अजायब हैं, वो सारे के सारे इसमें शामिल हैं। यानी नेमत में तो आमतौर पे वो चीज़ होती है कि जिसका हमें बराह रास्त कोई इफादियत का पहलू होता है, लेकिन इसमें ये इससे ज़्यादा बड़ा लफ्ज़ है। आला का मतलब अल्लाह की निशानियाँ, अल्लाह की अजायब, अल्लाह की कुदरतें। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जब ये आयत सूरत नाजिल हुई तो आप सहाबा के पास बाहर तशरीफ़ लाए और सारी सूरत इनके सामने पढ़ दी, और सहाबा जैसे होता है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने मुअद्दब बैठ के उसको सुनते रहे। तो आपने कहा कि भाई मैंने जिन्नों के सामने भी ये जो है वो पढ़ी थी सूरत, तो वो तुमसे बेहतर उन्होंने इसका रिस्पॉन्स दिया, इसका जवाब उन्होंने तुमसे बेहतर दिया कि जब भी मैं ये आयत पढ़ता था फ़बी अय आला रब्बिकुमा तुकज़्ज़िबान, तो वो जवाब देते थे, और वो जवाब क्या देते थे कि ला बिशैइम मिन निअमिका रब्बिना नुकज़्ज़िबु फलकल हम्द, कि ए हमारे रब, हम तेरी नेमतों में से किसी भी चीज़ की तकज़ीब नहीं करते और तेरे लिए कुल शुक्र है। तो गोया हमें भी चाहिए कि जब ये आयत पढ़ी जाए तो गोया चाहे दिल में इसको हम दोहरा लें कि भाई हम अल्लाह ताला की किसी भी नेमत को नहीं झुटलाते और उसी का शुक्र करते हैं। खलकल इंसान मिन सलसालिन कल फ़खार, उसने पैदा किया इंसान को खनखनाती हुई मिट्टी से, जैसे ठेकरे की तरह की मिट्टी होती है। वह खलकल जान मिन मारिजिम मिन नार, और उसने पैदा किया जिन्नात को आग की लपट से। यानी जिन्नात एक बाकायदा मखलूक है, इस तरह इंसान एक मखलूक है, जिन्नात भी एक मखलूक हैं, और उनका मादा तख्लीक जो है वो आग है। हमारे यहाँ चूँकि ख़ास हवाले से जदीद रैशनलिज़म की बुनियाद पर लोगों ने जिन्नात के एक अलग वजूद का इनकार कर दिया और कहा कि झगड़ालू किस्म के लोग हैं और जो अजीब कबाइल में रहते हैं, छुपे हुए लोग हैं, वो इससे मुराद है। लेकिन ये एक मखलूक है, इसके बारे में तस्करा हुआ है कि इसको आग से पैदा किया। और कल कला अगर साइंस का दायरा वसी हो गया और कहीं जिन्नात भी जो है वो उनकी जो है वो आलात की जद में आ गए और उनके अभी केमिकल एनालिसिस कर लिया गया और पता लग गया कि वो आग से पैदा किए गए हैं, तो यही लोग उछल उछल के क़ुरान मजीद की हक्कानियत साबित करेंगे कि देखें जी कुरान मजीद तो बहुत पहले कह चुका है कि जिन्नात जो है वो आग से पैदा किए गए। तो ये अजीब तरह की मरूबियत है कि बस जो चीज़ जो है वो साइंस की रद में आ जाए उसको मानना है। अकबर अलाबादी ने इन चीज़ों का बहुत तमस्कुर उड़ाया है। उसने कहा कि क्यों कर खुदा के अर्श के कायल हों ये अजीज़, जुग्राफिया में अर्श का नक्शा नहीं मिला। तो जुग्राफिया में तो ज़ाहिर कहीं आपको नहीं मिलेगा कि अल्लाह का अर्श कहाँ है, तो अब उसको मानना इनके लिए मुश्किल हो गया। फ़बी आला रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब के कौन कौन से अजायब को झुटलाओगे। रब्बुल मशरिकैन व रब्बुल मगरिबैन, वो दो मशरिकों का रब है, दो मगरिबों का रब है, तमाम जिहतों का रब है। मशरिक व मगरिब का तस्करा भी आया और मशरिकैन मगरिबैन का भी आया और मशारिक का भी आया। फ़बी आला रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन से इनायतों का इनकार करोगे। मरजुल बहरैन यल्तकियान, उसने चलाए हैं दो दरिया जो आपस में मिल के जुड़ के चलते हैं। बैनहुमा बज़्ज़खुन ला यबगियान, इन दोनों के दरमियान एक गैर मरई आड़ है और ये एक दूसरे से तजावुज़ नहीं करते। ये पीछे हम पढ़ चुके हैं कि बाज़ुकात ये होता है कि एक तरफ एक खारा पानी चल रहा है, एक तरफ मीठा पानी चल रहा है और दूर तक वो साथ साथ चलते चले जाते हैं। फ़बी आला रब्बिकुमा तुकज़्ज़िबान, तुम अपने रब की कौन कौन सी नेमतों को झुठलाओगे। यख़रुज मिन्हुमा अल्लुलू वल मरजान, उन दोनों में से निकलते हैं मोती भी और मरजान भी। अल्लाह ताला ने तुम्हारे लिए इस समुंदर में ना सिर्फ ये है कि तुम्हारे खाने पीने का बंदोबस्त किया है, मछली है और जानवर तुम निकालते हो, इसी तरीके से तुम्हारी जीनत का अहतमाम भी किया है, तुम इससे ये चीज़ें निकालते हो जिसको जेवर के तौर पे इस्तेमाल करते हो। फ़बी आला रब्बिकुमा तुकज़्ज़िबान, तो फिर तुम अपने रब की कौन कौन सी इनायतों को झुटलाओगे। वलहुल जवारिल मुनशआतु फिल बहरि कल आलाम, और उसी के ताबे हैं, उसी के लिए हैं वो जहाज़ के जो उठे हुए हैं और वो समुंदर में चलते हैं जैसे पहाड़। यानी इतने बड़े बड़े जहाज़ हैं जो पहाड़ों के साइज़ के हैं, वो चलते हैं। वो किसने तुम्हारे ताबे किए हैं? वो अल्लाह ने ताबे किए हैं। तो इन नेमतों को मानना चाहिए, लेकिन मसला यही है कि जदीद आदमी इसको तैयार नहीं है मानने को। जो भी साइंस एंड टेक्नोलॉजी के ज़रिए उसने अचीवमेंट्स की हैं, उससे उसके अंदर सरकशी पैदा हो गई, तमर्रुद पैदा हो गया। और उसने ख्याल किया कि ये जो शिप है ये अनसिंकेबल है, तो फिर अल्लाह ताला ने दिखा दिया कि अपने पहले ही वॉयज में अल्लाह ने उसको जो है बर्बाद कर दिया, गिरा दिया। फबी आला रबिकुमा तुकस ज़िबान, तो तुम अपने रब की कौन कौन सी नरंगियों को झुटलाओगे। वलहुल कुल्लु मन अलैहा फ़ान वयबका वजहु रब्बिका ज़ुल जलाल वल इकराम, जो कुछ भी इस ज़मीन पर है वो सब फना होने वाला है और बाकी रहेगा तुम्हारे रब का चेहरा जो बहुत ही इजलाल बुजुर्गी वाला है और बहुत ही अजमत और करम वाला है। बस जो कुछ भी तुम इस ज़मीन में देख रहे हो, इन्ना जालना मा अल अर्ज़ी ज़ीनतल्लाह लिनब्लुअहुम अय्युहुम अहसनु अमला व इन्ना लजाइलूना मा अलैहा सईदन जुरुज़ा, ये जीनत का सामान है, लेकिन एक वक्त आएगा कि ये सब ख़त्म हो जाएगा, बिल्कुल बराबर चटियल ज़मीन हो जाएगी। तो कहा कि इस ज़मीन पे जो कुछ भी है सब कुछ फना होने वाला है और तेरे रब का चेहरा जो है वो बाकी रहेगा जो इजलाल और बुजुर्गी वाला है। ये अल्लाह की दो सिफ़ात हैं, एक तरफ अल्लाह की सिफ़ात जलाल हैं, एक तरफ सिफ़ात जमाल हैं, इकराम वाली रहमत वाली हैं, एक तरफ उसका मेहर है एक तरफ उसका कहर है, दोनों चीज़ों को सामने रखना चाहिए। इसीलिए अल्लाह के नबी ने फरमाया कि अलिज़ू बियाज़ अल जलाल वल इकराम, अल्लाह ताला को थामो, अल्लाह से फरियाद करो अल्लाह की इन दो सिफ़ात के हवाले से, ये सिफ़ात इजलाल और सिफ़ात इकराम। फबी आला रब्बिकुमा तुकज़्ज़िबान, तो तुम ए ग्रोह जिन्नो इंस तुम अपने रब की कौन कौन सी इनायतों को झुटलाओगे। यसअलुहु मन फिस समावाति वल अर्ज़, जो कुछ के जो आसमानों में है और जो ज़मीन में है वो उसी से मांगता है, उसी का सवाली है, चाहे इंसान है, इंसान में अंबिया हैं, औलिया हैं, बादशाह हैं, चाहे आसमान के फरिश्ते हैं, वो अल्लाह इसे मांगते हैं। कुल यौमिन हुआ फ़ी शअन, हर दिन उसका एक नया ही मामला है, एक नया ही मामला उसको दरपेश है, एक नया अमर वो दे रहा है। इसमें इस तरफ भी इशारा है कि वो कोई एब्सेंट गॉड नहीं है, वो कोई मुअत्तल गॉड नहीं है, वो इस कायनात को गवर्न कर रहा है, रोज़ नए नए अहकाम दे रहा है। फबी आला रबिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे। सनफ़रुगु लकुम अय्युहस सक़लान, अन करीब ए दो बोझो, यानी यहाँ दो बोझ से मुराद दो गरों हैं यानी जिन्नो इंस, अन करीब हम तुम्हारे लिए फ़ारिग हो जाएंगे। अब इससे मुराद क्या है, हम इंसान हमारे यहाँ फरागत का मतलब ये होता है कि हम जो हैं एक काम कर रहे हैं इसमें मसरूफ़ हैं, जब इससे फ़ारिग होंगे तो फिर ये काम करेंगे। तो अल्लाह के यहाँ इस तरह का मसला नहीं है, मतलब ये है कि अभी हमने तुम्हें मोहलत दी हुई है, एक वक्त आएगा इस कायनात को हम ख़त्म करेंगे फिर हम तुम्हारा हिसाब कर लेंगे। फबी आला रबिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन से इनायतों को झुटलाओगे। या माशरल जिन्न वल इंसि इन इस्तताअतुम अन तनफुज़ू मिन अक़्तारिस समावाति वल अर्ज़ि फनफुज़ू ला तनफुज़ूना इल्ला बिसुल्तान, ए ग्रोह जिन्न व इंस, अगर तुम्हारी इस्तताअत में हो कि तुम आसमानों और ज़मीन के किनारों से निकल भागो तो निकल जाओ, तुम नहीं निकल भाग सकते मगर सनद के बग़ैर, किसी सनद के बग़ैर, परवाने रहदारी के बग़ैर नहीं निकल सकते। और ज़ाहिर बात है ये सनद अल्लाह ने किसी को नहीं दी, यानी इस कायनात की लिमिट से तुम बाहर नहीं निकल सकते। फिर वो जो हमारे यहाँ मसला है साइंटिफिक एग्जेजरेशन कुरान मजीद का जो होता है, उन्होंने कहा कि जब ये जो रॉकेट जो है उनके ख्याल के मुताबिक आसमान के किनारों से निकल गया, गोया फ़ज़ा में चला गया, तो गोया ये तो आयत बातिल हो गई, फिर परेशानी हो गई। तो कहा कि इल्ला बि सुल्तान, तो ख़ुद कुरान मजीद ने कह दिया था कि सुल्तान के बग़ैर नहीं जा सकते, और सुल्तान साइंस को कहते हैं। तो अजीब अजीब अहमकाना बातें, कोई भी नहीं निकल सकता और किसी को अल्लाह ने वो सनद नहीं दी कि आसमान ज़मीन के किनारों से बाहर निकल जाएँ। फबी आला रबिकुमा तुकज़्ज़िबान, तो ऐ ग्रोह जिन्नो इंस, तुम अपने रब की कौन कौन से इनायतों को झुटलाओगे। युसलु अलैकुमा शुवाज़ुम मिन नारिम व नुहासुन फला तंतसिरान, इन पर छोड़े जाएंगे या छोड़े जाते हैं शोले आग के बहुत साफ़ और धुआं धुआं मिले हुए, फला तंतसिरान, फिर तुम बदला नहीं ले सकते, तुम बच नहीं सकते। यानी ये वही जो जिन्नात हैं जब कोशिश करते हैं अल्लाह ताला की हुदूद में रसाई हासिल करने की, तो कहा कि इनके ऊपर ये शहाब साकिब हम फेंक देते हैं। फबी आला रबिकुमा तुकज़्ज़िबान, और तुम अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे। फ़ैज़न शक्क़त इस्समाउ फ़कानत वर्दतन कद्दिहान, और फिर जब आसमान फट जाएगा तो वो हो जाएगा सुर्ख जैसे खाल होती है, चमड़ी होती है, यानी जिस तरीके से जो है बकरे के जिस्म से जब आप जो है उसकी चमड़ी उतार लेते तो अंदर सुर्ख खाल निकल आती है। तो कह रहे हैं कि उस दिन हम आसमान की खाल खींच लेंगे, नीला आसमान नहीं होगा बल्कि सुर्ख हो जाएगा। फबी आला रबिकुमा तुकज़्ज़िबान, तुम अपने रब की कौन कौन से कुदरतों का इनकार करोगे। फ़यौमैज़िल्ला युसअलु अन ज़म्बिही इंसुम वला जान, तो उस दिन इंसानों और जिन्नात से उनके गुनाहों के बारे में पूछा नहीं जाएगा, पूछने की ज़रूरत ही नहीं होगी, वो आगे बता रहे हैं कि क्यों ज़रूरत नहीं होगी। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी इनायतों का इनकार करोगे। युअरफ़ु अल-मुजरिमून बिसीमाहुम, मुजरिमों को पहचान लिया जाएगा उनके चेहरों से, अलामतों से, यानी पूछने की ज़रूरत नहीं होगी। यानी जो आमाल इंसान दुनिया में करता है वो गोया बिल्कुल उसके चेहरे पर ज़ाहिर हो जाएंगे, दिखने लगेंगे। फ़युख़ज़ु बिन्नवासी वल अक़दाम, और उनको पकड़ के घसीट लिया जाएगा उनकी पेशानी के बल और पाँव से। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी नेमतों का इनकार करते हो। हाज़िही जहन्नमुल लती युकज़्ज़िबु बिहल मुजरिमून, यही है वो जहन्नम जिसका इनकार करते रहे मुजरिम। यतूफ़ून बैनहा व बैन हमीमिन आन, और वो उसके दरमियान गर्दिश करते रहेंगे उस जहन्नम में और खौलते हुए पानी के दौरान। यानी जब जहन्नुम में फिरेंगे तो शदीद गर्मी लगेगी, तपिश महसूस होगी, तो वो पानी के लिए आएंगे, जो पानी पेश किया जाएगा वो इंतहाई खोलता हुआ होगा, उससे घबरा के फिर जो है आग की तरफ आएंगे। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो ऐ गरोहे जिन्नो इंस, तुम अपने रब की कौन कौन सी कुदरतों का इनकार करोगे। वलिमन खाफ मकाम रब्बिही जन्नतान, और वो जो अपने रब के सामने खड़ा होने से डरता रहा उसके लिए दो बाग हैं। अब ये पहले शुरू में तस्करा है, कुछ लोगों का एक ख़ास तरह की जन्नत है, उसकी कुछ सिफात बयान हुई हैं, आगे कुछ और जन्नत का बयान हो रहा है, तो वो लगता है ऐसा ही है कि जैसे जो अगली सूरत में बयान होगा ना कि अहले जन्नत में भी बहुत से मरातब हैं, लेकिन दो बड़ी कैटेगरीज़ हैं। एक साबिकून हैं जो खवास हैं, पहले शुरू में वो खवास की जन्नत का तस्करा है, उसके बाद जो अगली जन्नत है वो असहाबुल यमीन की है। तो कहा कि जो अपने रब के सामने खड़ा होने से डरता रहा उसके लिए दो जन्नतें, यही असल चीज़ है। वअम्मा मन खाफ मकाम रब्बिही वनहा नफ्स अनिल हवा, जिस जो अपने रब के सामने खड़ा होने से डरता रहा और अपने नफ्स की बाग रोक कर रखी, थाम कर रखी। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी इनायतों को झुटलाओगे। ज़वाता अफनान, वो बहुत सी वो जन्नतें होंगी बहुत सी घनी शाखों वाली। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी कुदरतों को झुटलाओगे। फ़ीहिमा आइनानी तजदियान, उन दोनों में दो चश्मे बहते होंगे। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तुम अपने रब की कौन कौन सी कुदरतों का इनकार करोगे। फ़ीहिमा मिन कुल्लि फ़ाकिहतिन ज़ौजान, और वहाँ हर तरह के हर किस्म के मेवे जो है उनको दिए जाएंगे, किस्म किस्म के। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो फिर अब तुम अपने रब की कौन कौन सी नेमतों को झुटलाओगे। मुत्तकीन आला फुरुशिम बतायनुहा मिन इस्तबरक, और वो वहाँ पे तकिए लगाए हुए बैठे होंगे ऐसे बिछौनों पर जिनके अस्तर जो होंगे वो रेशम के होंगे। यानी अस्तर जो अंदर की तरफ होता है जहाँ हल्का कपड़ा लगाया जाता है, तो फिर जो उसका अबरा होगा जो बाहर का होगा उसको खुद कयास कर लो वो किस तरह का होगा। वह जनल जन्नतैनि दान, और जो उन बागात के मेवे होंगे वो उनके ऊपर झुक रहे होंगे, बिल्कुल लटके हुए होंगे, रसाई में होंगे। आमतौर पर तसव्वुर ये रहा है कि भाई वो फल उसका, यानी वो दरख्त उसका फल ज़्यादा मीठा होता है, ज़्यादा उम्दा होता है जो ऊंचा दरख्त हो, तो उस फल उसका अच्छा होता है लेकिन वो काबिल रसाई नहीं होता। तो कहा कि वो जो है बहुत ऊँचे ऊँचे दरख्त होंगे लेकिन उनके मेवे बिल्कुल रसाई में होंगे, जहाँ चाहेंगे हाथ पकड़ के उतार लेंगे। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी इनायतों का इनकार करोगे, उनको झुटलाओगे। फ़ीहिन्न क़ासिरातुत तर्फ लम यतमिसहुन्न इंसुन क़ब्लहुम वला जान, और उनमें होंगी हूरें या औरतें जो पस्त निगाह वाली होंगी, उनकी निगाहें पस्त होंगी, और उनके करीब नहीं आया होगा, नहीं छुआ होगा उनको ना किसी इंसान ने इनसे पहले और ना किसी जिन ने। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी नरंगियों को झुटलाओगे। कअन्नहुन्न अल-याकूत वल-मरजान, अब वो जो हूरें हैं उनकी खूबसूरती का बयान है, उनकी नज़ाकत का, उनके हुस्न का, कि गोया वो ऐसी होंगी जैसे याकूत और मरजान, यानी याकूत और मरजान जो है जिस तरीके से मुख्तलिफ मोती होते हैं उस तरह होंगे। हमारे यहाँ जिन लोगों ने जो कि शौक़ यही होता है ना कि भाई जो तरह तरह का ऑकल्ट इल्म है वो मुसलमानों में बहुत पॉपुलर होता है, तो आजकल भी ये फलां पत्थर है, ये फलां पत्थर है, इसकी ये तासीर है, इससे ये फ़ायदा होगा, इसकी ये नहूसत है इसका, और जितने भी अहमक किस्म के ऐसे लोग बैठ के गुफ्तगू कर रहे होते हैं वो हमेशा कुरान मजीद की इस आयत को बयान कर अन्नहुन्न अल-याकूत वल-मरजान, वह इसका उससे क्या ताल्लुक़ है। फ़बिअय्यि आलाए रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन से इनायतों को झुटलाओगे। हल जज़ाउल इहसान इल्लल इहसान, क्या खूबसूरती का, खूबकारी का बदला नहीं है मगर खूबकारी और खूबसूरती। उन लोगों ने दुनिया में एहसान का रवैया अख्तियार किया, हर मामले को खूबसूरती से किया। अल्लाह के नबी ने फरमाया इन्नल्लाह कतबल एहसान अला कुल्ली शय, अल्लाह ताला ने हर चीज़ पर खूबसूरती को लिख दिया है, जो काम भी करो खूबसूरती से उमदगी से करो। तो फिर हम जो बदला देंगे तो उसमें भी तो खूबसूरती का लिहाज रखेंगे ना। तो पीछे जो हूरों का तस्करा है और बाकी तस्करा है, तो कहा कि हम फिर जो है वो उनकी ज़ौक़ हुसन की वहाँ तस्कीन करेंगे। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन से इनायतों को झुटलाओगे। वमिन दूनिहिमा जन्नतान, और इन दो के सिवा भी दो जन्नतें हैं। अब ये लगता है कि ये दो जन्नतें कौन सी हैं, ये असहाबुल यमीन के लिए हैं जो उससे निस्बतन हल्की हैं। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी कुदरतों को झुटलाओगे। मुदहामतान, वो ऐसी गहरे सब्ज़ रंग की हैं जैसे स्याह हो रही हैं, यानी लश ग्रीन जो होता है ऐसे जैसे स्याही माइल जो है वो सब्ज़ी होगी। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन से इनायतों को झुटलाओगे। फ़ीहिमा आइनानि नज़्ज़ाखतान, और उनमें दो चश्मे होंगे जो उबलते हुए होंगे। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तुम अपने रब की कौन कौन सी कुदरतों की तकज़ीब करोगे। फ़ीहिमा फ़ाकिहतुन व नखलुन व रुम्मान, और उनमें मेवे होंगे और खजूरें होंगी और अनार होंगे। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तुम अपने रब की कौन कौन से इनायतों का इनकार करोगे। फ़ीहिन्न खैरातुन हिसान, और उनमें होंगी बहुत उम्दा बहुत खूबसूरत औरतें। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन से अजायब की तकज़ीब करोगे। हूरुम मकसूरातुन फ़िल ख़ियाम, वो हूरें होंगी जो खैमों में रहने वाली हैं। अब ज़ाहिर बात है क़ुरान मजीद में जो भी तस्करे हैं जन्नत के आम तौर पर, वो जो अरब हैं जो कुरान मजीद के अव्वलीन मुखातबीन हैं, उनके ज़ौक को सामने रख कर बयान किए गए। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तो ए ग्रोहे जिन्नो इंस, तुम अपने रब की कौन कौन सी कुदरतों को छुटलाओगे। लम यतमिसुन्न इंसुन क़ब्लहुम वला जान, वो जो हूरें हैं उनको नहीं छुआ नहीं हाथ लगाया इससे पहले न किसी इंसान ने और न किसी जिन ने। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी इनायतों की तकरीब करोगे। मुत्तकीन आला रफ़रफ़िन खुज़रिन व आबकरीन हिसान, वो जन्नती वहाँ बैठे होंगे तकिया लगाए हुए सब्ज़ मसनदों पर और बहुत खूबसूरत बिछौनों पर। फ़बिअय्यि आलाइ रब्बिकुमा तुकज़्ज़िबान, तो ए ग्रोहे जिन्नो इंस, तुम अपने रब की कौन कौन सी इनायतों को छुटलाओगे। तबारकस्म रब्बिक ज़िल जलाल वल इकराम, बहुत ही बाबरकत है फैज़ रसा है तेरे रब का नाम कि जो बहुत जलाल वाला है बड़ाई वाला है और अजमत वाला है इकराम वाला है, यानी जिसके नाम का के ये मकामात हैं उसकी ज़ात कैसी बड़ी होगी। और ज़ाहिर बात है इस्म जो है वो सिफत के मानों में भी आता है कि बहुत ही बाबरकत है सिफात उस हस्ती की कि जो बहुत इजलाल वाली और इकराम वाली। सूरत अल-वाक़िया, बिस्मिल्लाहिर्रहमानिर्रहीम। इज़ा वक़अत अल-वाक़िअत लैसा लिवक़अतिहा काज़िबा, जब हो पड़ेगी वो हो पड़ने वाली, जब वाक़ हो जाएगी वो वाक़ होने वाली, यानी जिस तरीके से हर इंसान की ज़िंदगी में सबसे यकीनी चीज़ उसकी मौत होती है, इसी तरीके से इस कायनात की सबसे बड़ी हकीकत ये है कि इसको भी मौत आएगी और इसको भी दोबारा से ज़िंदा किया जाएगा। तो कहा कि जब वो पड़ जाएगी पड़ जाने वाली, लैसा लिवक़अतिहा काज़िबा, जिसके वक़ू पज़ीर होने में जिसके होने में कुछ झूठ नहीं है। ख़ाफ़िज़तुर राफ़िया, कि वो पस्त करने वाली होगी और बुलंद करने वाली होगी। बहुत खूबसूरत बात, आम तौर पे हमारे यहाँ एक मुहावरा बोला जाता है कि डेथ द लेवलर, डेथ एक लिहाज से लेवलर होती है कि गरीब को भी आती है और बोरिया नशीन को भी आती है और महलात में रहने वाले को भी आती है, लेकिन बस वो लेवलर इन मानों में है लेकिन वैसे लेवलर नहीं है, क्योंकि जब वहाँ पर रिज़रेक्शन होगी तो वो क़यामत और वो जो हशर है वहाँ पर असल में मरातब कायम होंगे। ये दुनिया भी ज़ाहिरी बात है कि क्लासलेस नहीं होती, कोई सोसाइटी कोई चीज़ ऐसी नहीं है कि जिसके अंदर मरातब ना हो, तो यहाँ पर भी मरातब होते हैं रंग नस्ल की बुनियाद पर, रुपए पैसे अजमत की बुनियाद पर, इज़्ज़त की बुनियाद पर मरातब होते हैं, लेकिन कहा कि असल जो मरतबे हैं वो वहाँ तय होंगे। ये कुछ लोगों को पस्त कर देगी गिरा देगी, जो अल्लाह को नहीं मानते जो अल्लाह का इनकार करते हैं सरकशी करते हैं उनको पस्त कर देगी, और जो अल्लाह की इताअत करते हैं रसूल का कहा मानते हैं उनको बुलंद कर देगी। तो असल जो मर्तबे तय होंगे ना तो आखरत में तय होंगे। इज़ा रुज्जतिल अर्दु रज्जा, जब ज़मीन कपकपाने लगेगी बुरी तरह। व बुस्सतिल जिबालु बस्सा, और पहाड़ जो हैं वो रेजा रेजा होकर टूट फूट जाएंगे। फ़कानत हबा मुम्बस्सा, और फिर वो हो जाएंगे जैसे उड़ता हुआ गुबार। वकुन तुम अजवाजन सलासा, और तुम तीन قسموں میں تقسیم ہو جاؤ گے, تین بڑے تمہاری جو ہے وہ تقسیم ہو جائے گی. فاصحاب المیمنتی ما اصحاب المیمنہ, اور دائنی طرف والے یا یمن والے خوشبختی والے, اور کیا ہی خوب ہیں کیا ہی بھلے ہیں داہنے والے. وہ اصحاب المشأمتی ما اصحاب المشأمہ, اور بائیں والے یا بدبختی والے, اور کیا ہی برے ہیں وہ بائیں والے. والسابقون السابقون, اور ان کی تو کیا شان ہے کہ جو سبقت لے جانے والے ہیں آگے بڑھنے والے ہیں. اولئک المقربون, یہ لوگ تو مقربین میں سے ہوں گے. سبقت کس میں؟ دنیا میں ہر خیر کے لیے سبقت کرتے تھے, ہر اللہ کی اطاعت کے لیے ایک دوسرے سے مقابلے بازی کرتے تھے, اور آخرت میں اللہ کی رحمت کے لیے سبقت کریں گے, اللہ کی جنت کے لیے سبقت کریں گے. اللہ کے نبی نے فرمایا کہ تم آخری ہو زمانی اعتبار سے, لیکن جنت میں داخلے کے حساب سے تم سب سے پہلے ہوگے, یعنی کرونالوجیکلی تم سب سے آخر میں آئی ہے یہ امت, لیکن کہا کہ اس کا اکرام کیا جائے گا, سب سے پہلے اس کو جنت میں داخل کیا جائے گا. تو یہاں تین مراتب بیان کیے گئے, ایک اصحاب الیمین, ایک اصحاب الشمال, اور پھر جو جنتی ہیں ان میں ایک اونچا مرتبہ, اور وہ کیا ہے؟ وہ سابقون کا ہے اور مقربون کا ہے. فی جنات النعیم, وہ نعمتوں والے باغات میں ہوں گے. سلۃ من الاولین و قلیل من الاخرین, ان میں پہلوں میں بھی ایک بڑی تعداد ہوگی, وقلیل من الآخرین, اور تھوڑے ہوں گے بعد والوں میں پچھلوں میں. اس کے دو طرح سے اس کو دیکھا گیا ہے, ایک تو مطلب سیدنا آدم سے لے کے نبی اکرم صلی اللہ علیہ وسلم کے سپین کو اگر آپ دیکھیں, تو پھر یہ کہا گیا ہے کہ چونکہ نبی بہت سے آئے بنی اسرائیل, اس میں بہت سے رسول آئے, اور البتہ آپ آخری رسول ہیں, تو کہا کہ بھئی پچھلی امت کے ظاہری بات ہے ہر نبی کے جو مقربین ہیں سابقین ہیں وہ سارے ملا لیے جائیں تو وہ زیادہ ہوں گے, اور اس امت کے ظاہری بات ہے سابقین کم ہوں گے. اور دوسرا مطلب اس کا لیا گیا کہ اس امت ہی کے اندر بات ہو رہی ہے کہ اس امت کے پہلے حصے میں سابقون اور مقربون زیادہ ہوں گے, آخری حصے میں بھی محرومی نہیں ہے لیکن وہاں نسبتاً کم ہوں گے. علی سرر موضونہ, وہ بیٹھے ہوئے ہوں گے جڑاول تختوں پر, متقین علیہا متقابلین, اور وہ تختوں پر بیٹھے ہوں گے تکیہ لگائے ایک دوسرے کی طرف رخ کر کے. یطوف علیہم ولدان مخلدون, اور ان پر گردش کر رہے ہوں گے ایسے لڑکے جو ہمیشہ اسی عمر کے رہیں گے. یعنی خدمت کے حوالے سے اگر آپ دیکھیے نا کہ جو آپ چاہتے ہیں خدمت گار ہوں, تو خدمت گار چاہتے یہ ہیں کہ اجائل ہوں اور پھرتی ہو ان کے اندر, لیکن سمجھ بھی ہو فہم بھی ہو تو تجربہ بھی ہو. تو کہا کہ وہ ایسے لڑکے ہوں گے کہ ان میں تیزی پھرتی وہ ہوگی لڑکوں والی, اور چونکہ وہ ہمیشہ ایک عمر کے رہیں گے تو گویا آپ سمجھ لیجیے کہ وہ تجربہ ہے اور فراست ہے وہ بھی ان کے اندر ہوگی. تو کہا دونوں چیزیں ہوں گی کہ وہ ہوں گے لڑکے لیکن ہمیشہ ایک ہی عمر کے رہیں گے. بھی اقواب و اباریک و کأس من معین, اور وہ گردش کا کر رہے ہوں گے, وہ آب خورے اور کوزے اور پیالے ہوں گے جو نتھری اور بالکل ستھری شراب کے ہوں گے, شراب خالص کے ہوں گے. وہ لحم طیر مما یشتہون لا یصدعون عنہا ولا ینزفون, اور وہ شراب دنیا میں جو شراب کے اندر جو دو بڑی خرابیاں ہیں وہاں ہٹا دی جائیں گی, جس سے نہ سر دھکے گا اور ولا ینزفون, اور نہ اس سے فطور عقل لاحق ہوگا, نہ کوئی فزیکل جو ہے خرابی پیدا ہوگی, چکر آنا متلاہٹ, اور نہ عقل اس سے زائل ہوگی. وفاکہت مما یتخیرون, اور وہاں ان کے لیے ہر طرح کے میوے ہوں گے جو وہ پسند کریں. ولحم طیر مما یشتہون, اور پرندوں کے گوشت ہوں گے جو وہ چاہیں جو ان کی پسند ہو جو اس کا جن کو جی چاہے. وحور عین کامثال اللؤلؤ المکنون, اور غزال چشم ہورے ہوں گی گویا ایسے کہ جیسے موتی ہوتے ہیں جو کہ غلافوں کے اندر ہوتے ہیں. جزاء بما کانوا یعملون, یہ بدلہ ہوگا ان کے اعمال کا جو وہ کرتے رہے. لا یسمعون فیہا لغوا ولا تأثیما, نہیں سنیں گے وہاں پر وہ کوئی بکواس اور نہ کوئی گناہ کی بات. الا قیلا سلاما سلاما, مگر ہر طرف سے سلامتی سلامتی کی صدا آئیں گی. اصل میں لگتا ایسے ہی ہے نا کہ اللہ تعالیٰ کی اسکیم یہی ہے کہ اللہ تعالیٰ انسانوں کو جنت میں بسانا چاہتے ہیں, اور جنت کی جو فضا ہے اس کا جو ماحول ہے وہ انتہائی پاکیزہ ہے, تو وہ دنیا میں تھوڑی دیر کے لیے انسانوں کو رکھتے ہیں اور وہ دیکھتے ہیں کہ کون ہیں کہ جو لغو سے بکواس سے فضول گوئی سے اور شراب سے اور فضول کاموں سے بچتے ہیں. تو گویا یہی لوگ ہوں گے جو اصل میں اہل ہیں جنت کے ریزیڈنٹ بننے کے, کہ بھائی وہ لوگ کہ جو دنیا میں بکواس کے عادی ہیں, جھوٹ کے عادی ہیں, شراب نوشی کے عادی ہیں, لغو کے عادی ہیں, وہ اس قابل نہیں ہیں کہ وہ جنت کی کے ماحول میں رہ سکیں. تو کہا کہ پھر وہاں پر ان کو وہ پاکیزہ ماحول مل جائے گا جن چیزوں سے وہ دنیا میں بھی بچتے تھے. وہ اصحاب الیمین ما اصحاب الیمین, اور دائیں والے کیا ہی خوب ہیں دائیں والے. فی سدر مخدود و تلح منظود و ظل ممدود و ماء مسکوب و فاکہت کثیرہ, वहाँ पर होंगे बेरी के दरख्त, ऐसे दरख्त जिनमें कांटे नहीं होंगे, और केले होंगे तह बतह, और साए होंगे लंबे। और जाहिर बात है अभी सारी बातें वही हैं जो अरबों के ज़ौब को सामने रख के रखी जा रही, कि बेरी जो है वो उसका फल बहुत लजीज होता है लेकिन उसके साथ कांटा लगा हुआ होता है, और केले, और इस ख़ास तौर पे साए, उनकी बहुत अहमियत थी सहरा के अंदर और उस माहौल में जहाँ कोई नखलिस्तान होता था तो उसकी बड़ी वर्थ होती थी। और बहता हुआ पानी, पानी भी ज़ाहिर बात है उनके यहाँ एक जो है नादिर जिन्स थी। वफाकिहतिन कसीरतिन ला मक्तूआतिन वला ममनुआ, और बेतहाशा बहुत से मेवे ऐसे कि जिनको ना रोका जाएगा और ना बंद किया जाएगा। ला मक्तूआ यानी उनकी सप्लाई कभी ख़त्म नहीं होगी। और दूसरी बात यह है कि हो सकता है सप्लाई तो हो लेकिन आपको रोक दिया जाए, तो कहा कि नहीं, ना इनकी सप्लाई रोकी जाएगी ना किसी को उससे मना किया जाएगा। वह फुरुशिम मरफुआ, और वहाँ जो है वो बिछोने होंगे बहुत ऊंचे ऊंचे। इन्ना अनशअनाहुन्ना इंशाअन फजअलनाहुन्ना अबकारन उरुबन अतराबल लिअसहाबिल यमीन। फिर हूरों का तस्करा है कि हमने उनको उठाया है ख़ास उठान पर, और फिर हमने उनको बनाया है कंवारियाँ। उरुबन और दिल रुबा अतराबन हमसिन, किन के लिए? लिअसहाबिल यमीन, दाएँ वालों के लिए यानी असहाबुल यमीन के लिए। इनके बारे में कहा कि सुल्लतुम मिनल अव्वलीन व सुल्लतुम मिनल आखिरीन। ये जो असहाबुल यमीन है ये पहले उम्मतों में भी बहुत होंगे, इस उम्मत में भी बहुत होंगे, या इस उम्मत के इब्तदाई ग्रोह में भी बहुत होंगे, इस उम्मत के बाद के लोगों में भी बहुत होंगे। फी वासहाबुल मा असहाबुल शिमाल, और बाएँ वाले और क्या ही बुरे हैं, क्या ही बदबخت हैं बाएँ वाले। फी समूम व हमीम, वो लू की लपट में होंगे और खोलते हुए पानी में होंगे। वो ज़िल्लिमी यहमूम, और ऐसे साए में होंगे कि जिसमें कोई राहत नहीं होगी, वो धुएँ का साया होगा। ला बारिदिन वला करीम, कि जिसमें ना कोई ठंडक है ना कोई राहत और इफादियत है। इन्नहुम कानू क़ब्ल ज़ालिका मुतरफ़ीन, इस अंजाम को ये क्यों पहुँचेंगे? ये इससे पहले मुतरफ़ीन थे, खुशहाल लोग थे, पेट भरे लोग थे, मालदार लोग थे। वकानू युसिरून अलल हिंसिल अज़ीम, और वो उस बड़े गुनाह पर इसरार करते थे। यहाँ बड़े गुनाह से मुराद जो है वो शिर्क है। वकानू यकुलून, और वो ये कहा करते थे, ऐज़ा मितना व कुन्ना तुराबम व इज़ामन अन्ना लमबूसून अव आबाउनल अव्वलून। और वो हैरत से कहा करते थे कि जब हम मर जाएंगे और हो जाएंगी मट्टी और हड्डियाँ तो क्या हमें उठाया जाएगा, और क्या हमारे आबा व अजदाद को भी उठाया जाएगा, पुराने जो गुजर चुके हैं। कुल, ए नबी कह दीजिए, इन्नल अव्वलीन वल आखिरीन लमजमूउन इला मीकात यौम मालूम। ए नबी फरमा दीजिए, बेशक सारे अगले और पिछले इन सब को इकट्ठा किया जाएगा एक मुअय्यन दिन की मुकर्ररा मुद्दत पर। वो तय है बिल्कुल, वो अल्लाह ताला जब करेगा वो उनको खड़ा कर देगा। सुम इन्नकुम अय्युहद्दालून अलमुकज्जिबून, फिर ए वो लोगो तुम ही हो जिन्होंने गुमराही की राय अख्तियार की और झुटलाया तकजीब की। लआकिलून मिन शजरिम मिन ज़क्कूम, तुम ज़रूर खाओगे जो थोड़ का दरख्त है उसमें से खाओगे। फमालिऊन मिनहल बुतून, और फिर तुम उसी से अपने पेटों को भरोगे। फशारिबून अलैही मिनल हमीम, और जब वो अंदर से जाके तुम्हारे जिस्म को काटेगा, आंतड़ियों को काटेगा, तो फिर तुम उसके ऊपर जो है वो गरम गरम खोलता हुआ पानी पियोगे। फशारिबून शुरबल हीम, और ऐसे पियोगे जैसे ऊँट पीते हैं तौंसे हुए, यानी वो ऊँट जिनको बीमारी लाहक हो जाती है कि वो पानी पीते रहते हैं लेकिन उनका हौका नहीं ख़त्म होता, उनकी प्यास नहीं भुगती। हाजा नुज़ुलुहुम यौमद्दीन, ये तुम्हारी इब्तदाई ज़ियाफ़त होगी बदले के दिन। नहनु ख़लक़नाकुम फ़लौला तुसद्दिकून, बेशक हमने ही तुम्हें पैदा किया तो फिर तुम तस्दीक क्यों नहीं करते। अफ़रअईतुम मा तुमनून, अब बहुत सी निशानियाँ इंसान की ज़ात में, इंसान से बाहर उसकी तरफ इशारा है, तो क्या तुम गौर नहीं करते कि तुम क्या टपकाते हो? अंतुम तख़लुकूनहु अम नहनुल ख़ालिकून, क्या वो जो नुतफ़ा है उसके ज़रिए जो बच्चा पैदा होता है, क्या तुम उसकी तख्लीक करते हो या हम पैदा करने वाले हैं? नहनु क़द्दरना बैनकुमुल मौत वमा नहनु बिमस्बूकीन अला अन नुबद्दिल अमसालकुम, हमने तुम्हारे दरमियान मौत को ठहरा दिया है, मुकद्दर कर दिया है, और हम इससे आजिज़ नहीं हैं कि तुम्हारे जैसे और पैदा कर दें, तुम्हारी मिसल और ले आएँ, या तुम्हें मरने के बाद तुम्हारा जो है वो जी उठाएँ। व नुनशियकुम फ़ीमा ला तालमून, और तुम्हें उठा खड़ा करें एक ऐसे आलम में जिसको तुम नहीं जानते। यानी अल्लाह ताला जो पैदा करने पर कादिर है, जो तुम्हारे बका पे कादिर है, वो तुम्हारे फना पर भी कादिर है, और वो तुम्हें दोबारा उठाने पर भी कादिर है। वलकद आलिम तुम नशअतल ऊला फलौला तज़क्करून, ठीक है नशअत सानिया या नशअत उखरा तो किसी ने नहीं देखी, उसका मुशाहिदा किसी ने नहीं किया, लेकिन भाई नशअते उला तो देखते हो ना कि कैसे एक माए महीन से हम इंसान का बच्चा जो है वो तख्लीक कर देते हैं। फल उला तज़क्करून, तो तुमने अपनी पहली उठान तो देख रखी है, तो नसीहत क्यों नहीं हासिल करते? अफ़रअयतुम मा तहरुसून, तो क्या तुम कभी गौर किया तुमने उसको जो तुम बोते हो? अअन्तुम तज़्ज़ऊनहु अम नहनु ज़ारिऊन, क्या उसको परवान तुम चढ़ाते हो या हम उसकी खेती करके उसको परवान चढ़ाते हैं? तुम तो जो है ज़मीन में बीज डाल के बस फारिग हो जाते हो, उसको फाड़ता कौन है, उसको कौन उठाता है, उसको कौन जवान करता है? लव नशा उलजाल्लाहु हुतामन फजल तुम तफक्कहून, अगर हम चाहें तो उसको रेजा रेजा कर दें, रोंदा हुआ कर दें, और फिर तुम बातें बनाते रह जाओ। इन्ना लमुग़रमून, उस वक्त तुम कहोगे कि भाई हम पर तो तावान पड़ गया, चट्टी पड़ गई। बल नहनु महरूमून, बल्कि हमें तो महरूम कर दिया गया, हम तो बिल्कुल बेनसीब हो गए। अफ़रअयतुमुल माअ अल्लज़ी तशरबून, क्या तुमने कभी गौर किया है उस पानी पर जिसको तुम पीते हो? अअन्तुम अनज़लतुमूहु मिनल मुज़्नि अम नहनुल मुनज़िलून, क्या बादल से तुम उसको उतारते हो या हम उतारते हैं? बड़ी लोगों ने कोशिश की है किसी तरीके से मस्नूई तौर पर जो है वो कोई बारिश बरसा सकें, उसका कोई जो एक्सपेरिमेंट कर सकें, लेकिन मुमकिन नहीं हुआ। लव नशा उजालनाहु उजाजन फलौला तशकुरून, अगर हम चाहें तो उस पानी को खारा कर दें, तलख कर दें, तो तुम शुक्र क्यों नहीं करते, एहसान क्यों नहीं मानते? अफ़रअयतुमुन्नारल्लती तूरून, क्या तुम देखते नहीं तो गौर नहीं करते उस आग को जिसको तुम सुलगाते हो? अअन्तुम अन्शअतुम शजरतहा अम नहनुल मुन्शिऊन, उसका जो दरख्त है क्या हम तुमने पैदा किया है या हम पैदा करने वाले? नहनु जअलनाहा तज़किरतन व मताअ लिलमुक़वीन, हमने उसको बनाया है एक याद दहानी और बरतने का सामान उन लोगों के लिए जो मुसाफिर हैं, जंगल या सहरा के जो मुसाफिर हैं उनके लिए जो ये नेमत है वो गैर मामूली है। फसब्बिह बिस्मि रब्बिकल अज़ीम, तो तुम्हें चाहिए कि अपने रब के नाम की तस्बीह करो, वो रब के जो अज़ीम है। जब ये आयत नाजिल हुई तो अल्लाह के नबी ने फरमाया कि इजअलू फ़ी रुकूइकुम, इसको अपने रुकू में रख दो। सुभान रब्बियल अज़ीम, यहाँ से अल्लाह के नबी ने फरमाया। फ़ला उक़सिमु बिमवाक़िइन नुजूम, तो हरगिज़ नहीं तुम जो सारी बातें कर रहे हो कि ये कुरान मजीद जो है जिन्नात का कलाम है, शयातीन ने इल्का किया है, इसमें दरअंदाज़ी हो गई है, कहा कि हरगिज़ नहीं, मैं इस सब बात को निगेट करता हूँ। उक़सिमु बिमवाक़िइन नुजूम, मैं कसम खाता हूँ तारों के गिरने की जगह की या उनके डूबने के मकामात। यहाँ नुजूम से मुराद कुछ लोगों ने लिया है कि जैसे कुरान मजीद नाजिल होता था ना, उसको भी उसके लिए भी इस्तिलाह इस्तेमाल होती है नजमन नजमन, कि जैसे थोड़ा थोड़ा हिस्सा कुरान मजीद का नाजिल होता था। और दूसरा इसका मतलब वही है जो हम बार बार फिनोमेना बयान करते रहे हैं कि ये जो सितारे हैं अल्लाह ताला इनको मिज़ाइल के तौर पे इस्तेमाल करते रहे। जब भी कोई लोग सुनगुन लेने की कोशिश करते थे, जब वही नाजिल हो रही होती थी, तो इन सितारों को उनके ऊपर फेंक दिया जाता था, तो उसकी जो है कसम खाई जा रही है। वइन्नहु लक़समुल लौ तअलमून अज़ीम, और बेशक ये ऐसी कसम है कि अगर तुम्हें तुम समझो तो बड़ी अजीम कसम है। इन्नहु लक़ुरआनुन करीम, ये कुरान जिसके बारे में तुम तरह तरह के इश्कालात जाहिर कर रहे हो, ये बहुत इज़्ज़त वाला कुरान है। फ़ी किताबिम मकनून ला यमस्सुहु इल्लल मुतहरून, ये लिखा हुआ है, दर्ज है एक महफूज पोशीदा किताब में, इसको वही छूते हैं जो इंतहाई पाक बनाए गए हैं। अब यहाँ फिर वही बात बताई गई है कि कुरान मजीद जो हमारे पास लोहे महफूज में है, तुम ये कहते हो कि इसमें जिन्नात इसमें से कुछ उचक लेते हैं, कहा कि वो इतनी महफूज जगह है कि वहाँ इंतहाई पाकीज़ा फरिश्तों के सिवा किसी का गुज़र नहीं है। आमतौर पर यह आयत लिखी जाती है कुरान मजीद के टाइटल पे, और इससे हमारे यहाँ जो मामलात होते हैं कुरान मजीद को बग़ैर वज़ू के नहीं छूना, उससे इस्तेमाल किया जाता है कि इसको नहीं छूते मगर वो जो पाक हैं। असलन इस आयत का इस फिनोमिना से कोई ताल्लुक नहीं है, वो एक अलग मसला है, फ़िक़ही मसला है, वो किताबों में हम देख सकते हैं कि भाई कुरान मजीद को पढ़ने के छूने के आदाब क्या हैं, लेकिन इस आयत का इससे कोई ताल्लुक नहीं है। ये आयत वही बता रही है फिनोमिना को कि तुम कहते हो कि जिन्नात इसमें से कुछ उचक लेते हैं, कुछ सुनगुन ले लेते हैं, कहा कि सवाल ही पैदा नहीं होता, इंतहाई पाकीज़ा फरिश्तों के सिवा वहाँ किसी की रसाई नहीं है। हाँ, इससे कुछ और लोगों ने इशारी किस्म की एतबारात भी लिए हैं कि भाई ये कुरान मजीद भी ऐसा कलाम है कि इसको छू नहीं सकते या इससे जो है वो हिदायत हासिल नहीं कर सकते मगर वही लोग के जो पाकीज़ा हैं, जिनका बातिन पाक है, जिनका तज़किया हुआ हुआ है। तंज़ीलुम मिन रब्बिल आलमीन, ये उतारा गया है उस हस्ती की तरफ से, उस रब की तरफ से जो तमाम जहानों का परवरदिगार है। अफ़बी हाज़ल हदीस अंतुम मुदहिनून, तो क्या इस कलाम से, इस बात से तुम सुस्ती करते हो, इगमास बरतते हो? व तजअलून रिज़्क़कुम, और तुमने अपना नसीबा ये बना लिया है, अन्नकुम तुकज़्ज़िबून, कि तुम इसको झुटलाते हो। یعنی یہ قرآن مجید تمہارے لیے روحانی غذا بن کے آیا تھا، لیکن تم نے اس کی تکذیب کو اپنی غذا بنا لیا. فلولا اذا بلغت الحلقوم وانتم حينئذ تنظرون، اور تم بہت اکڑتے ہو، تم یہ سمجھتے ہو کہ تم کسی کے بس میں نہیں ہو، تم بک ٹوٹ زندگی بسر کرتے ہو، تو پھر کیوں ایسا نہیں ہوتا؟ پھر کیا ہوا ہے معاملہ کہ جب وہ جان حلق میں آ کے پھنس جاتی ہے اور تم اس وقت دیکھ رہے ہوتے، تمہارے عزیز تمہارے سامنے ہوتے ہیں، ان کی جان نکل رہی ہوتی ہے، وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْكُمْ وَلَكِنْ لَا تُبْصِرُونَ، اور اس وقت ہم ان سے تو تمہاری نسبت زیادہ قریب ہوتے ہیں لیکن تم دیکھ نہیں پاتے. فَلَوْلَا إِنْ كُنْتُمْ غَيْرَ مَدِينِينَ، تو پھر کیوں نہیں؟ اگر تم کسی کے بس میں نہیں ہو، تم اگر محکوم نہیں ہو، تم آزاد ہو، تَرْجِعُونَهَا إِنْ كُنْتُمْ صَادِقِينَ، تو ہم تمہارے پیارے کی جان نکال کے لے جا رہے ہیں، لوٹا لو اگر تم سچے ہو، اگر تمہارا بس ہم پہ چلتا ہے. فَأَمَّا إِنْ كَانَ مِنَ الْمُقَرَّبِينَ، اب وہی جو تین گروہ تھے ان کے جو آخری بتایا جا رہا ہے کیا معاملہ ہوگا. فَأَمَّا إِنْ كَانَ مِنَ الْمُقَرَّبِينَ، بس وہ جو ہوگا اگر مرنے والا مقربین میں سے ہوگا، فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّةُ نَعِيمٍ، تو ان کے لیے راحت ہے اور ہر طرح کی رزق ہے، روزی ہے اور نعمتوں والے باغات ہیں. وَأَمَّا إِنْ كَانَ مِنْ أَصْحَابِ الْيَمِينِ، اور اگر ہوا وہ مرنے والا اصحاب الیمین میں سے، فسلام لک من اصحاب الیمین، تو سلامتی ہو تم پر اے دائیں ہاتھ والے. واما ان کان من المکذبین الضالین، اور اگر ہوا وہ مرنے والا ان لوگوں میں سے جنہوں نے جھٹلایا اور جو بہک گئے، فنزل من حمیم و تسلیت جہیم، تو اس کی مہمان نوازی ہے کھولتے ہوئے پانی سے اور اس کو ڈالا جانا ہے آگ میں. ان ھذا لہو حق الیقین، یہ جو کچھ بیان کیا گیا ہے کہ انسان مرے گا، مرنے کے بعد ان تین نتائج میں سے کوئی نتیجہ نکلے گا، یہ یقینی ہے، شدنی ہے، اور ایسی یقینی بات ہے کہ جس میں کوئی شک نہیں. فسبح بسم ربک العظیم، تو اے نبی آپ اپنے رب کی نام کی تسبیح بیان کیجئے، وہ رب کے جو بہت عظمت والا ہے. سورۃ الحدید، بسم اللہ الرحمن الرحیم، سبح للہ ما فی السماوات والارض وهو العزیز الحکیم. یہ سورۃ حدید ہے، مدنی سورت ہے، اور ایسا لگتا ہے کہ قرآن مجید کی جو دعوت ہے، چونکہ مدنی سورت ہے اور لگتا ہے کہ مدنی دور کے بھی نصف آخر میں یہ نازل ہوئی، تو جو بھی قرآن مجید کی دعوت ہے اس کا ایک خلاصہ اس کے اندر آ گیا ہے. اور قرآن مجید جس طریقے سے جان و مال کی قربانی کی طرف جو ہے پکارتا ہے، اس کا بھی تذکرہ آ گیا ہے. شروع میں اللہ تعالیٰ کی صفات کا بہت غیر معمولی بیان ہے. سبح للہ ما فی السماوات والارض، پاکی بیان کرتی ہے اللہ کی ہر وہ چیز جو آسمانوں میں ہے اور جو زمین میں ہے. وہو العزیز الحکیم، اور وہ زبردست ہے، کمال حکمت والا ہے. یہ بہت سی صورتیں ہیں جن کا آغاز سبح یسبح سے ہوتا ہے، تو ان کو مسبحات کہا جاتا ہے. اور ڈاکٹر صاحب کو چونکہ سورہ حدیث سے خاص تعلق تھا، تو ڈاکٹر صاحب نے اس کو عنوان دیا تھا ام المسبحات، کہ یہ جو مسبحات کی جو صورتیں ہیں ان کی بھی گویا سب سے اہم اور سب سے بڑی صورت. تو ہر چیز پاکی بیان کر رہی ہے، جو آسمانوں میں ہے اور زمین میں ہے اللہ کی تسبیح بیان کر رہی ہے. تو اس کے بیان کے دو پہلو ہوتے ہیں. ایک بات تو یہ ہے کہ جب ہر چیز تسبیح بیان کر رہی ہے اللہ کی، تو اے انسانوں اور جنات تم کیوں سرکشی کرتے ہو، تم جو ہے اللہ کی تسبیح بیان کرنے سے کیوں رکتے ہو؟ اور دوسرا اس میں بے نیازی کا بھی پہلو ہے کہ ٹھیک ہے اگر تم نہیں تسبیح کرتے اور تم جو ہے اللہ کے ساتھ سرکشی کا رویہ اختیار کرتے ہو، تو اللہ کو پرواہ کوئی نہیں. اللہ تعالیٰ کی جو تسبیح ہے ہر چیز کر رہی ہے جو آسمانوں میں ہے اور زمین میں ہے. اور جیسا پیچھے آیا نا کہ اگر تم استکبار کرتے ہو، جو اللہ کے پاس ہیں جو فرشتے ہیں وہ کبھی بھی اس کی عبادت میں، اس کی تسبیح میں کوتاہی نہیں کرتے. اور وہ زبردست ہے، کمال حکمت والا ہے. لہو ملک السماوات والارض، اسی کے لیے بادشاہت ہے آسمانوں کی اور زمین کی. یحیی و یمیت، وہی جلاتا ہے اور وہی مارتا ہے. وہو علی کل شیء قدیر، اور وہ ہر چیز پر قادر ہے. قرآن مجید میں اللہ تعالیٰ کی دو صفات کا تذکرہ بہت زیادہ ہوتا ہے، ایک تو صفت قدرت کا اور ایک صفت علم کا، کیونکہ آخرت کے وقوع پذیر ہونے اور حساب کتاب کے ہونے کے حوالے سے یہی دو چیزیں جو ہوتی ہیں جو اشکال پیدا کرتی ہیں کہ ممکن کیسے ہے، اتنے انسان ہیں، اتنی بڑی کائنات ہے، کتنے آئے کتنے چلے گئے، ان کو مرنے کے بعد دوبارہ اٹھانا کیسے ہوگا؟ یہ ایک تو قدرت کو کوسچن کیا جاتا ہے، اور دوسرا یہ کہ ٹھیک ہے چلیں دوبارہ ان کو زندہ کر کے کھڑا بھی کر دیا جائے، اکاؤنٹیبلٹی کیسے ہوگی؟ عرب عرب انسان آئے اور چلے گئے، اتنے ان کے چھوٹے بڑے اعمال تھے، اس سب کا ریکارڈ کہاں ممکن ہے؟ کیسے ممکن ہے کہ یہ ساری چیزیں کسی کے علم میں ہوں؟ تو پھر اللہ کے علم کو واضح کیا جاتا ہے. تو قدرت اور علم، یہ دو صفات ہیں جس کو بہت زور سے بیان کیا جاتا ہے. تو کہا کہ وہی جلاتا ہے، وہی مارتا ہے، اور وہ ہر چیز پر قادر ہے. هو الاول والآخر والظاہر والباطن وهو بكل شيء علیم، وہی اول ہے، وہی آخر ہے، وہی ظاہر ہے، وہی باطن ہے، اور وہ ہر چیز کا علم رکھتا ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم کی ایک دعا میں الفاظ آتے ہیں کہ انت الاول فلیس قبلک شیء، اے اللہ تو اول ہے تو اس سے پہلے کوئی نہیں، یعنی تو اس سے پہلے کوئی نہیں، تو ہی ہمیشہ سے رہا ہے، ازلی تو ہی ہے، یعنی ٹائم سے پہلے تو ہی ہے، ازل سے پہلے تو ہی ہے۔ جس طرح بہت سے لوگوں کا یہ خیال رہا کہ ٹھیک ہے اللہ تعالیٰ بھی قدیم ہے، ازلی ہے، لیکن کچھ اور چیزیں بھی قدیم ہیں، مادہ قدیم ہے یا کچھ اور چیزیں قدیم ہیں، کہا کہ نہیں، بیفور ٹائم یا ازل سے پہلے کون ہے؟ وہ اللہ ہی ہے، والآخر، اور وہی آخر ہے، وہی ہے جو ہمیشہ باقی رہنے والا ہے، ہر چیز ختم ہو جائے گی، اللہ تعالیٰ ہے جو باقی رہیں گے۔ اسی لیے آپ کو معلوم ہے نا کہ جو بہت سی میتھولوجیز ہیں، گریک میتھولوجیز ہیں یا ہندو میتھولوجی ہے، وہاں آپ کو صاف لگے گا کہ ان کے جو دیوی دیوتا ہیں نا، وہ بھی جیسے تقدیر کے تابع ہیں۔ گریک ٹریجڈی کہتے ہی اس کو ہیں، اس میں ہوتا کیا ہے کہ ایک انسان، ایک ہیرو ہوتا ہے جو پوری دنیا کو رون دیتا ہے، پوری دنیا پہ فاتح ہو جاتا ہے اور پھر تقدیر سے ہار جاتا ہے۔ تو آپ دیکھتے ہیں کہ جو گریک میتھولوجی میں دیوتا ہیں وہ بجائے خود تقدیر کے تابع ہیں، اور وہ بھی جو ہے وقت سے ہار جاتے ہیں۔ کہا کہ نہیں، اللہ تعالیٰ آخر ہے، جب سب کچھ فنا ہو جائے گا اللہ تعالیٰ پھر بھی باقی رہیں گے، اللہ تعالیٰ پہ تقدیر اور وقت کا کوئی جو ہے اس کا اثر نہیں ہوتا۔ وہ ظاہر والباطن، اور وہ ظاہر بھی ہے اور باطن بھی ہے۔ اللہ تعالیٰ اپنی صفات کے حوالے سے، اپنی نعمتوں قدرتوں کے حوالے سے اس سے زیادہ ظاہر کوئی نہیں، ہر ہر چیز میں اللہ ظاہر ہے، ہر چیز اللہ کی نشانی ہے، اور اپنی ذات کے اعتبار سے اللہ سے زیادہ مخفی کوئی نہیں۔ تو اللہ کی ایک ٹرانسینڈنس ہے، وہ اس کی ذات سے متعلق ہے، اور اللہ کی ایک ایمیننس ہے، وہ اس کی صفات اور اس کی قدرتوں سے ظاہر ہے۔ وَهُوَ بِكُلِّ شَيْءٍ عَلِيمٌ، اور وہ ہر چیز کا علم رکھتا ہے۔ هُوَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ، اور وہی ہے جس نے پیدا کیا آسمانوں اور زمین کو چھ دنوں میں یا چھ ادوار میں۔ ثم استوى على العرش، پھر وہ متمکن ہوا عرش پر۔ یعلم ما یلج فی الارض، وہ جانتا ہے جو کچھ زمین کے اندر جاتا ہے، جو بیج جاتا ہے، جو پانی کی بوند جاتی ہے، جو انسانی اجسام جاتے ہیں۔ وما یخرج منہا، اور جو کچھ اس میں سے نکلتا ہے، جو کونپل نکلتی ہے، جو کچھ بھی خزانے نکلتے ہیں۔ وما ینزل من السماء، جو کچھ آسمان سے اترتا ہے، اللہ کی رحمتیں اترتی ہیں، فرشتے اترتے ہیں، بارش اترتی ہے۔ وما یعرج فیہا، جو اس میں چڑھتا ہے، بندوں کے اعمال چڑھتے ہیں، فرشتے چڑھتے ہیں، اور چیزیں اللہ کی طرف عروج کرتی ہیں۔ وہو معکم اینما کنتم، اور جہاں کہیں تم ہو وہ تمہارے ساتھ ہے، اس کی معیت علمی ہر وقت تمہیں میسر ہے۔ واللہ بما تعملون بصیر، اور جو کچھ تم عمل کرتے ہو اللہ اس کو دیکھ رہا ہے۔ لہو ملک السماوات والارض، اسی کے لیے بادشاہت ہے، راج ہے آسمانوں کا اور زمین کا۔ وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ، اور اسی کی طرف سارے معاملات لوٹائے جائیں گے۔ يُولِجُ اللَّيْلَ فِي النَّهَارِ وَيُولِجُ النَّهَارَ فِي اللَّيْلِ، وہی داخل کرتا ہے رات کو دن میں، اور داخل کرتا ہے دن کو رات میں، رات کو دن میں داخل کرتا ہے، راتیں لمبی ہو جاتی ہیں، دن چھوٹے ہو جاتے ہیں، دنوں کو رات میں داخل کرتا ہے، دن لمبے ہو جاتے ہیں، راتیں چھوٹی ہو جاتی ہیں۔ وَهُوَ عَلِيمٌ بِذَاتِ الصُّدُورِ، اور وہ جانتا ہے ان چیزوں کو بھی جو سینوں میں ہیں۔ یعنی ایسا نہیں ہے کہ اللہ کا علم صرف ظاہر سے متعلق ہے، جو کچھ تم بولتے ہو کرتے ہو وہ اللہ کے علم میں آتا ہے، جو ذہن میں وسوسے ہیں، خواطر ہیں، نیتیں ہیں، وہ بھی اللہ کے علم میں۔ آمنو باللہ، اب یہاں ایک پرزور دعوت ہے ایمان کی، آمنو باللہ ورسولہ، ایمان لاؤ اللہ پر اور اس کے رسول پر۔ ظاہری بات ہے مدنی صورت ہے، اور اس میں بھی جو ہے نصف آخر کی صورت ہے، تو ظاہری بات ہے اب ایمان کی وہ کیفیت نہیں رہی، منافقین کا ایک عنصر بھی آ گیا ہے، ان کے زیر اثر جو ہے ایک ضعف ایمان کی کیفیت بھی ہے۔ تو کہا کہ ایمان لاؤ اللہ پر اس کے رسول پر۔ وَأَنفِقُوا مِمَّا جَعَلَكُمْ مُسْتَخْلَفِينَ فِيهِ، اور انفاق کرو اس میں سے جس میں، جس کا تم نے اللہ نے وارث بنایا ہے، نائب بنایا ہے، جانشین بنایا۔ یعنی ایمان اور انفاق کی دعوت، اللہ پر ایمان لاؤ اور پھر اس کے تقاضے ادا کرو، مال خرچ کرو۔ اور یہاں یہ بہت اہم لفظ ہے مستخلفین فی، اس میں اس طرف بھی توجہ دلائی جا رہی ہے کہ تم یہ جو مال کو سینچ سینچ کے رکھ رہے ہو اور سمجھتے ہو کہ ہمیشہ سے تمہارے پاس رہے گا، بھائی تم کسی کے وارث بنے تھے، یہ مال ہمیشہ تمہارے پاس تھوڑی تھا، کہیں سے تمہیں ملا ہے۔ جب تم مر جاؤ گے تمہارے وارث کوئی اور بنیں گے، پھر کوئی اور بنے گا، پھر کوئی اور بنے گا، آخر میں اللہ ہی کے لیے ساری میراث ہے۔ تو کہا کہ تم بھی تو کسی کے جانشین بنے تھے، تمہارے کوئی اور جانشین بنیں گے۔ تو کہا کہ اس مال میں سے اللہ کے لیے کچھ خرچ کرو۔ فالذین آمنوا منکم وانفقوا لہم اجر کبیر، بس وہ لوگ کہ جو ایمان لائے تم میں سے اور انہوں نے خرچ کیا، ان کے لیے بہت بڑا اجر ہے۔ وما لکم لا تؤمنون باللہ والرسول یدعوکم لتؤمنوا بربکم وقد اخذ میثاقکم ان کنتم مؤمنین، اور تمہیں کیا ہوا ہے کہ تم اللہ پر ایمان نہیں لاتے، حالانکہ رسول تمہیں پکار رہے ہیں کہ تم ایمان لاؤ اپنے رب پر، اور وہ تم سے ایک بہت پختہ عہد بھی لے چکا اگر تم مومن ہو. یعنی ایک اللہ تعالیٰ نے تمہارے اندر نور فطرت رکھا اور پھر اس پر بس نہیں کی, ایک رسول بھی بھیج دیا جو تمہیں دعوت ایمان دے رہا ہے, اور پھر تم سے اللہ نے ایک پختہ عہد بھی لے لیا, تمہاری روح سے عہد لیا تھا الست, جس کو عہد الست کہتے ہیں, اور ایک جو ہے عہد پیغمبروں کے ذریعے لیا ہے, پیغمبر سے جو بیعت کرتا ہے ایمان لاتا ہے تو ایک بیعت کر لیتا ہے. تو اسی طریقے جب ہم یہ کہتے ہیں نا کہ اشہد ان محمد رسول اللہ, کہ میں گواہی دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں, تو ایک امپلائڈ بیعت ہو جاتی ہے اللہ کے رسول سے کہ پھر اب جو وہ کہیں گے وہ مجھے کرنا ہے, جس چیز سے روکیں گے مجھے اس سے رک جانا ہے. تو کہا کہ ایک پختہ عہد بھی تم رسول سے بھی کر چکے اللہ سے بھی کر چکے, تو اگر تم مومن ہو تو اس کے تقاضے ادا کرو. هو الذي ينزل على عبده آيات بينات ليخرجكم من الظلمات الى النور, اور وہی ہے جو اتارتا ہے اپنے بندے صلی اللہ علیہ وسلم پر بہت واضح روشن آیات تاکہ وہ تمہیں نکالے اندھیروں سے نور کی طرف. وَإِنَّ اللَّهَ بِكُمْ لَرَؤُوفٌ رَحِيمٌ, اور بے شک اللہ تعالیٰ تم پر بہت ہی نرمی کرنے والا, رافت کرنے والا اور رحم کرنے والا ہے. یعنی اگر تمہیں محسوس ہو کہ تمہارا باطن تاریک ہو چکا ہے تمہارے گناہوں کی وجہ سے, تمہاری غلط اعمالی کی وجہ سے, تو کہا کہ رسول آ گئے ہیں, یہ قرآن مجید تمہارے سامنے پڑھا جا رہا ہے, یہ شفاء لما فی الصدور ہے, یہ رسول آئے ہی اس لیے ہیں, قرآن نازل اس لیے کیا گیا ہے تاکہ جو اندر کی اندھیرے ہیں اس کو دور کر کے تمہیں نور ایمان میں روشنی میں لے آئے. وما لکم الا تنفقوا فی سبیل اللہ, اور تمہیں کیا ہوا ہے کہ تم اللہ کی راہ میں خرچ نہیں کرتے, کھپاتے نہیں نہ جان نہ مال. وللہ میراث السماوات والارض, اور اللہ ہی کے لیے میراث ہے آسمانوں کی اور زمین کی. وہی بات یہاں کھول کے بیان کر دی کہ تم بھی کسی کے وارث تھے, تمہارا کوئی وارث بنے گا, جب سب کچھ ختم ہو جائے گا, کل من علیہا فان ویبقى وجہ ربک ذو الجلال والاکرام, اس وقت کون وارث ہوگا؟ اس وقت بھی تو اللہ ہی ہوگا نا. تو آج اپنی آزاد مرضی سے اپنے مال میں سے کچھ اللہ کو دے دو. لا یستوی منکم من انفق من قبل الفتح وقاتل اولئک اعظم درجۃ من الذین انفقوا من بعد وقاتلوا, برابر نہیں ہے تم میں سے جو خرچ جنہوں نے خرچ کیا فتح سے پہلے اور قتال کیا. زیادہ مراد اس سے فتح مکہ ہی ہے, کچھ لوگ کہتے ہیں گے صلح حدیبیہ ہے. اولئک اعظم درجۃ من الذین انفقوا من بعد وقاتلوا, ان کا درجہ بہت بڑا ہوا ہے ان لوگوں سے جنہوں نے فتح مکہ کے بعد انفاق کیا اور قتال کیا. یعنی ظاہری بات ہے مراتب کا فرق ہے, جتنے حالات مشکل ہوں گے اتنا زیادہ اجر بھی زیادہ ہے. آج بھی ہم بہت کہتے ہیں کہ حالات بہت خراب ہو گئے, اسلام کی غربت کا زمانہ ہے, لیکن اگر اس میں ہم اللہ کی بندگی کریں گے, دین کی دعوت دیں گے, تو اجر بھی اتنا ہی زیادہ ہے. اللہ کے نبی نے فرمایا کہ العبادت فی الحرج کا ہجرت علیہ, حرج فتنے فساد قتل و غارت انارکی کے دور میں میری جو ہے اللہ کی بندگی پر قائم رہنا ایسے ہی ہے جیسے گویا میری طرف ہجرت کر کے آنا. یعنی مدینہ کی طرف ہجرت کر کے آنے کی جیسے فضیلت ہے ویسی ان لوگوں کو مل سکتی ہے. اللہ کے نبی نے فرمایا ایک موقع پر کہ جب فتنہ بہت پھیل جائے گا, اور اللہ کے نبی نے کہا کہ اس وقت دین پر چلنا ایسا مشکل ہو جائے گا جیسے کھولتے ہوئے انگارے کو اپنے ہاتھ میں پکڑنا, جلتے ہوئے انگارے کو پکڑنا. اور پھر اللہ کے نبی نے فرمایا کہ اس موقع پر دین پر ثابت قدم رہنے والے کو 50 کا اجر ملے گا, 50 لوگوں کے برابر اجر ملے گا. صحابہ نے پوچھا 50 منکم یا منہم, کہا کہ ہم میں سے ہوں گے یا ان میں سے ہوں گے, 50 کون سے؟ کہا کہ نہیں, تم میں سے 50 کے برابر اجر ملے گا. مطلب فضیلت صحابہ کی الگ ہے, وہ ایک الگ کیٹیگری ہے, وہ کوئی نہیں چھو سکتا, لیکن جو ہے آپ کہہ سکتے ہیں کہ کوانٹیٹی کے حوالے سے اجر زیادہ بھی مل سکتا ہے بعد کے لوگوں کو کہ جو دین کی غربت کے زمانے میں اللہ کے دین پہ قائم رہیں. لیکن فرمایا وَكُلَّ وعد اللہ الحسنٰ, لیکن ان سب سے اللہ تعالیٰ کا بہت اچھا وعدہ ہے, اور اللہ کا وعدہ کون سا ہے؟ جنت ہے. اس آیت سے بھی, اس ٹکڑے سے بھی تمام صحابہ کے جنتی ہونے کی واضح بشارت ہے. وَكُلَّ وعد اللہ الحسنٰ, انفاق کیا, قتال کیا, کچھ لوگوں نے فتح مکہ سے پہلے, کچھ نے بعد, لیکن کہا کہ تمام صحابہ سے ہمارا اچھا وعدہ ہے. ظاہر اللہ کا اچھا وعدہ حسنہ کسے, وہ جنت ہے, جنت کے سوا کچھ نہیں. واللہ بما تعملون خبیر, اور جو کچھ تم عمل کرتے ہو اللہ اس سے باخبر ہے. من ذا الذی یقرض اللہ قرضا حسنا, کون ہے جو تم میں سے اللہ کو قرض حسن دے؟ جو اللہ کے دین کی دعوت اور اقامت میں جو مال بھی خرچ ہوتا ہے, اللہ تعالیٰ کہتے ہیں کہ یہ میرے ذمے قرض ہے, میں اس کو دگنا چوگنا کئی گنا کر کے واپس دوں گا. فَيُضَاعِفَهُ لَهُ وَلَهُ أَجْرٌ كَرِيمٌ, تو پھر اللہ تعالیٰ اس کو کئی گنا کر دیں گے اور اس کے لیے بہت اچھا بدلہ ہے, بہت پاکیزہ اجر ہے, ثواب ہے. یہ دنیا میں بھی ایسا ہی ہے. ایک تو یہ ہے نا سود, سود کسے کہتے ہیں کہ اس شرط پہ آپ کسی کو پیسہ دیں کہ جب وہ لوٹائے تو بڑھا کے دے, اور ورنہ آپ نہ دیں, یہ تو سود ہے اور حرام ہے. लेकिन एक है हुस्न कज़ा, उसको अल्लाह के नबी ने पसंद किया और ख़ुद भी आप हुस्न कज़ा करते थे कि जब आप किसी से कर्ज लेते थे तो बग़ैर किसी तलब किए और बग़ैर उसकी किसी तवक्को के जब आप वापस करते थे कर्ज़ तो कुछ बढ़ा के करते थे। तो कहा कि दुनिया में भी ये पसंदीदा है कि कर्ज़ जब वापस करो तो कुछ बढ़ा के दो, तो अल्लाह ताला तो फिर कई गुना करके उसको देंगे और वापस लौटाएँगे। यौम तरल मोमिनीन वल मोमिनात यसअ नूरुहुम बैन अयदीहिम व बिअयमानिहिम बुशराकुमुल यौम जन्नातुन तजरी मिन तहतिहल अनहारु खालिदीन फीहा। वो दिन के जिस दिन तुम देखोगे अहले ईमान मर्दों और औरतों को कि उनका नूर दौड़ रहा होगा उनके आगे भी उनके दाएं तरफ भी, आगे जो नूर बातिन है नूर कल्ब है और दाएं जो आमाल का नूर है वो चल रहा होगा। बुशराकुमुल यौम जन्नातुन तजरी मिन तहतिहल अनहारु खालिदीन फीहा, आज तुम्हारे लिए बशारत है उस उन बागात की जिनके नीचे बहती होंगी नदियाँ और उनमें हमेशा हमेशा वो रहेंगे। ज़ालिका हुवल फौज़ुल अज़ीम, और यही है बड़ी कामयाबी। अल्लाह ताला हम सबको ये कामयाबी अता करे। यौम यक़ूलुल मुनाफ़िकून वल मुनाफ़िक़ात लिल्लज़ीना आमनु ज़ुरूना नक़्तबिस मिन नूरिकुम, वो दिन के जिस दिन मुनाफिक मर्द और मुनाफिक औरतें अहले ईमान से कहेंगे देखो ज़रा इंतज़ार करो, हमें मोहलत दो, हम भी तुम्हारे नूर से कुछ रोशनी हासिल कर लें। यानी ज़ाहिर बात है जो नूर जो है नूर ईमान था, मुनाफिकीन दुनिया में अहले ईमान के साथ थे लेकिन वहाँ उनकी हकीकत ज़ाहिर हो जाएगी कि खोखले हैं अंदर नूर है ही नहीं, तो उनसे कहेंगे भाई तुम ज़रा देख लो, थोड़ी देर ठहर जाओ, हम भी तुम्हारी रोशनी से फ़ायदा उठा के हम भी इस पुल सिरात से गुजर जाएँ। कील जऊ वराकुम, कहा जाएगा लौट जाओ पीछे, दुनिया में वापस जा सकते हो तो चले जाओ। फल तमिसु नूरा, और वहाँ नूर ढूंढ के ले आओ। ये नूर हमें महज दान में नहीं मिला, हम दुनिया से कमा के लाए हैं, दुनिया में जो हमने नेक आमाल किए थे वो यहाँ नूर की शक्ल में ज़ाहिर होंगे। इसीलिए लेकिन ज़ाहिर बात है हमारा इंसानों का नूर क्या है वो नाकिस ही होगा, इसीलिए हम आगे पढ़ेंगे कि अहले ईमान ये दुआ करेंगे कि रब्बना अतमिम लना नूरना, ऐ अल्लाह तू हमारे नूर को कामिल कर दे, पूरा कर दे, हमसे तो जो हो सका वो हमने किया। फ़दुरिबा बैनहुम बिसूरिल लहू बाब, तो कहा कि उनके दरमियान एक दीवार जो है वो खींच दी जाएगी जिसमें एक दरवाज़ा होगा। बातिनुहू फीर रहमा, जो उसके अंदर की तरफ है जहाँ जन्नती हैं वहाँ अल्लाह की रहमत होगी। व ज़ाहिरुहू मिन क़िबलिहिल अज़ाब, और बाहर की तरफ जहाँ जहन्नमी है वहाँ पर अज़ाब होगा। युनादूनहुम अलम नकुम माकुम, यानी वहाँ तफरीक हो जाएगी, दुनिया में रले मिले थे मुनाफिकीन और अहले ईमान, आखरत में सेग्रीगेशन हो जाएगी। युनादूनहुम अलम नकुम माकुम, और वो मुनाफिकीन अहले ईमान से पुकार के कहेंगे क्या हम तुम्हारे साथ नहीं थे, दुनिया में भी तुम हमारे साथ तुम थे, यहाँ पर क्यों दूरी कर दी गई। कालू बला, तो वो कहेंगे क्यों नहीं तुम थे, वलाकिन्नकुम फतनतुम अनफुसकुम, लेकिन तुमने अपने आप को फितने में डाला, माल और औलाद की मोहब्बत के फितने में मुलव्वस हो गए। वह तरबस तुम, और तुम जो है वो राह तकते रहे, तुम हमारे बारे में गर्दिश ज़माना के उम्मीदवार रहे, तुम्हें ख्याल था कि ये सब बस ऐसे ही ख़त्म हो जाएंगे। व तब तुम, और तुम शक में पड़े रहे, शुभात में पड़े रहे। वगरत कुमुल अमानी, और तुम्हें फरेब में डाले रखा तुम्हारी खुश फहमियों ने, खुश ख्यालियों ने कि हमें वैसे ही बख्श दिया जाएगा, हमारे शुफा शुरका होंगे जो हमें बचा लेंगे। हत्ता जा अमरुल्ला, यहाँ तक कि अल्लाह का फ़ैसला आ गया, चाहे वो मौत है चाहे दुनिया का अजाब है चाहे क़्यामत है। वगरकुम बिल्लाहिल गुरूर, और तुम्हें अल्लाह की बाबत धोखे में डाला उस बड़े धोखेबाज ने यानी शैतान ने। फलयौम ला युखज़ु मिनकुम फिदिया, तो आज के दिन ना तुमसे कोई फिदिया कबूल किया जाएगा। वला मिनल्लज़ीन कफरू, और ना उन लोगों से जिन्होंने कुफर किया। मावाकुमुन नार, वो तुम सब का ठिकाना है। हिया मौलाकुम, वही तुम्हारा रफ़ीक है। व बिसल मसीर, और वो बहुत ही बुरी जगह है। यानी दुनिया में मुनाफिकीन अहले ईमान के साथ होंगे लेकिन आखरत में उनका अंजाम बिल्कुल काफिरों और मुशरिकों वाला होगा। अलम यअनिल्लज़ीन आमनू अन तख़्शा क़ुलूबुहुम लिज़िक्रिल्लाहि वमा नज़ला मिनल हक़, क्या वक्त नहीं आ गया उन लोगों के लिए जो ईमान के दावेदार हैं कि उनके दिल गिड़गिड़ाएँ, उनके दिल झुक जाएँ अल्लाह की याद की तरफ। वमा नज़ला मिनल हक़, और जो उतारा है उसने हक़ के साथ, अल्लाह की याद की तरफ, कुरान की तरफ झुक जाएँ, अपने दिलों में नरमी पैदा करें। वला यकूनू कल्लज़ीन ऊतुल किताब मिन क़ब्ल, और मत हो जाना उन लोगों की मानिंद जिनको किताब दी गई इससे पहले। फ़ताल अलैहिमुल अमद, तो फिर उन पर एक दराज मुद्दत गुजर गई। फ़क़सत क़ुलूबुहुम, और उनके दिल सख्त हो गए। यानी रसूल और अहले ईमान जब होते हैं, अल्लाह के नबी ने फरमाया कि अल्लाह ताला ने जिस नबी को भी भेजा है उसके कुछ असहाब होते हैं कुछ हवारी होते हैं, वो क्या करते हैं, याखुज़ूना बिसुन्नति ही, उसकी सुन्नत को पकड़ते हैं। व यक़्तदून बिअम्र ही, उसके मामले की जो है वो पैरवी करते हैं। सुम्मा इन्नहा तखलुफु मिन बादिहिम खुलूफुन, उसके बाद ना हंजार ना खल्फ लोग आ जाते हैं जिन पे वक्त गुजर जाता है बहुत ज़्यादा। वो क्या करते हैं, यकूलुना माला यफालून, जो वो कहते हैं वो करते नहीं, वयफअलूना मा ला युअमरून, और करते वो हैं जिसका हुक्म नहीं दिया गया। तो कहा कि फिर उन लोगों की मानिंद मत हो जाना जिन पर एक मुद्दत गुजर गई अहले किताब में से, उनके दिल सख्त हो गए। वकसीरुम मिनहुम फासिकून, और इनकी अक्सरियत जो है वो फासिकों और नाफरमानों पर मुश्तमिल है। तो इससे भी ये बात वाज़ह होती है कि इंसान के कल्ब का असल हाल क्या है, वो खुशू है, वो खुजू है, वह अल्लाह की तरफ झुकना है। और अगर इंसान महसूस करे कि उसका दिल सख्त होता जा रहा है तो फिर अल्लाह की याद से उसको ज़िंदा करे। एलमु अन्नल्लाह युहयिल अर्ज़ बादा मौतिहा, अब तसल्ली दी जा रही है कि देखो जान रखो अल्लाह ताला ज़मीन को उसकी मौत के बाद ज़िंदा कर देता है। कद बैयन्ना लकुमुल आयाति लअल्लकुम ताकिलून, और हमने तुम्हारे लिए खोल कर वजाहत से बयान कर दी हैं अपनी निशानियाँ या अपनी आयात ताकि तुम अकल से काम लो। अगर तुम्हें महसूस हो कि ज़मीन जिस तरह मुर्दा है, तुम्हारे दिल भी मुर्दा हो चुके हैं, वो भी स्याह हो चुके हैं, तो कहा कि मायूस मत हो, अल्लाह ताला ज़मीन को उसकी मौत के बाद ज़िंदा कर देते हैं तो तुम्हारे मुर्दा दिलों को भी ज़िंदा कर देंगे। कुरान मजीद के लिए, अल्लाह की याद के लिए अपने दिलों को खोलो तो तुम्हारे मुर्दा दिल जो हैं वो ज़िंदा हो जाएंगे। इसीलिए अल्लाह के नबी ने फरमाया मसलुल्लज़ी यस्कुरु रब्बहु वल्लज़ी ला यस्कुरुहु कमसलिल हय्यि वल मय्यित, वो शख्स जो अल्लाह को याद करता है और जो अल्लाह को याद नहीं करता, उन दोनों की मिसाल ऐसी है जैसे ज़िंदा और मुर्दा की। जो अल्लाह को याद करता है वो ज़िंदा है, जो याद नहीं करता वो मुर्दा है। इन्नल मुसद्दिकीन वल मुसद्दिकात वअक्रदुल्लाह क़र्ज़न हसना, बेशक वो लोग जो सदका व खैरात करने वाले हैं मर्द और औरतें, और वो जो अल्लाह को कर्ज़ हसन देते हैं, युदाफ़ लहुम, उनको कई गुना लौटाया जाता है, कहीं दूना उनको मिलता है। वलहुम अजरुन करीम, और उनके लिए बहुत बाइज़्ज़त अजर है, सवाब है। वल्लज़ीन आमनू बिल्लाहि व रसूलिही, और वो लोग के जो ईमान लाए अल्लाह पर उसके रसूलों पर, उलाइका हुमुस सिद्दीकून व शुहदाउ इंद रब्बिहिम, तो यही लोग हैं जो सिद्दीकीन हैं और शुहदा हैं अपने रब के पास। लहुम अजरुहुम व नूरुहुम, उनके लिए उनका अजर भी है, उनका नूर भी है, यानी अल्लाह उनके नूर में कमी नहीं करेगा, वो जो नूर उनको आखरत में अता करेगा। वल्लज़ीन कफरू व कज़्ज़बू बि आयातिना उलाइका असहाबुल जहीम, और बेशक वो लोग जिन्होंने जो कुफर किया और हमारी आयात को झुठलाया, तो यही लोग जो हैं वो जहन्नुमी हैं। अब यहाँ तो एक तो मुराद ये हो सकता है कि जो मरातब बयान हुए हैं अम्बिया के बाद जो ऊँचे तरीन मरातब हैं वो क्या हैं, फ़ौलाइका मअल्लज़ीना अनअमल्लाहु अलैहिम मिनन नबियीन वस्सिद्दीकीन वश्शुहदा वस्सालिहीन, तो कहा कि अहले ईमान में वो भी हैं जो सिद्दीकियत के मतलब फ़ाइज होंगे, और वो भी हैं जो शहादत के मतलब पर होंगे। और एक मतलब ये है कि दोनों औसाफ अहले ईमान के हैं, तमाम अहले ईमान में दोनों औसाफ पाए जाते हैं। वो सिद्दीक होते हैं, हर सच्ची बात की तस्दीक करते हैं, सच बोलने वाले होते हैं और अल्लाह के गवाह होते हैं। और इन सिद्दीकीन में से कुछ हैं जो फिज़िकली भी मक्तूल फ़ी सबीलिल्लाह हो जाते हैं, और कुछ वो होते हैं जो फिज़िकली मक्तूल फ़ी सबीलिल्लाह नहीं होते। वरना हर मुसलमान जो अल्लाह का बंदा है, रसूल का सच्चा उम्मती है, वो शहीद है। इसीलिए अल्लाह के नबी ने फरमाया कि जो शख्स मन सअलल्लाहु शहादत बिकल्बिन, जो अल्लाह ताला से शहादत यानी अल्लाह के रस्ते में मारा जाना तलब करेगा सच्चाई के साथ, दिल के साथ, बल्लगहुल्लाहु मनाज़िल शुहदा, अल्लाह ताला उसको शहादत की एक मंजिलत पर पहुंचा देंगे। वही मात आला फिराशी, चाहे वो अपने बिछोने पे क्यों न मरे। तो कहा कि जो आदमी सच्चा होगा अपनी तलब में, अल्लाह उसको एक मरतबा भी अता कर देंगे। एलमु अन्नमल हयातु दुनिया लईबुं व लहवुं व ज़ीनतुं व तफ़ाखुरुं बैनकुम व तकासुन फ़िल अम्वाली वल औलाद, अब दुनिया की ज़िंदगी, उसकी हकीकत, उसके मराहिल बयान किए जा रहे हैं। जान रखो कि दुनिया की ज़िंदगी नहीं है, यानी अगर आखरत से इंसान महजूब हो और दुनिया ही को सब कुछ समझने लगे तो फिर दुनिया की ज़िंदगी के मराहिल क्या हैं। लईबुन खेल है, बिल्कुल जो है बचपन में खेल की तरफ बच्चा मायल होता है। व लहवुन जब लड़कपन में आता है तो कुछ तमाशे की तरफ तवज्जो होती है। व ज़ीनतुन जब जवानी में आता है तो ज़ीनत की तरफ तवज्जो होती है, और जो है बनने संवरने का जो है वो शौक़ होता है। इकबाल ने एक जगह मरसिया कहा है ना कि नौजवाना चुन जना मशगूल तन, कि हमारी उम्मत के नौजवान हैं वो औरतों की तरह मशगूल तन हैं, वो बनने संवरने ही में से फुर्सत उनको नहीं। तो कहा कि फिर जवानी जब आती है तो फिर ज़ीनत का फेज़ आता है। व तफ़ाखुरुम बैनकुम, और जब आदमी मैच्योर होता है, जब कमाने काबिल होता है, तो फिर फ़ख्र का मामला होता है कि नाक ऊंची रहे और मुझे आगे निकलना है लोगों से। व तकासुन फ़िल अम्वाली वल औलाद, और फिर जब इंसान बुढ़ापे की तरफ जा रहा होता है तो फिर ये होता है कि भाई माल भी बहुत हो और औलाद भी हो, ख़ासतौर पर कबाइली माशरे में जो औलाद है और ख़ासतौर पर लड़कों की बड़ी अहमियत होती थी। तो कहा कि फिर आखिरी उम्र में ये होता है कि माल बहुत होना चाहिए और औलाद होनी चाहिए। तो कहा कि अगर दुनिया ही सब कुछ है तो फिर यही मराहिल हैं। कमसली गैसिन आजबल कुफारा नबातुहु, इसकी मिसाल ऐसे है कि जैसे मीह के जो अच्छा लगता है किसानों को, नबातुहु के जिसके ज़रिए जो है उसका सब्ज़ा निकलता है, सुम्म यहीजु फिर फतराहु मुस्फर्रन फिर वो भड़क उठता है और फिर तुम देखते हो उसको कि वो जर्द हो गया है, सुम्म यकूनु हुतामा और फिर वो हो जाता है रेज़ा रेज़ा। ये एक लाइफ साइकिल है कि जनाब जो है वो फसल उगती है, उपजती है, शबाब पर आती है, फिर काट दी जाती है। तुम्हारे साथ भी ऐसा ही है कि तुम पैदा होते हो, जवान होते हो, बूढ़े होते हो और फिर तुम्हारी फसल भी काट दी जाती है। वफ़िल आखिरत अज़ाबुन शदीदुन व मग़फ़िरतुन मिनल्लाह व रिज़वान, और फिर आखिरत में दो चीज़ें हैं और दोनों चीज़ें लाजवाल हैं। दुनिया में तो फेजेस हैं ना, 50 60 70 साल में ये सब हो जाएगा, वहाँ दोनों चीज़ें जो है वो खालिदीन हैं। क्या है? अज़ाब शदीद, आखिरत में या तो अज़ाब शदीद है या अल्लाह की तरफ से मग़फ़िरत और रज़ामंदी है, ये दो अंजाम आखिरत में सामने आ जाएंगे। वमल हयात दुनिया इल्ला मताउल गुरूर, और दुनिया की ज़िंदगी नहीं है मगर धोखे का सामान। साबिकू इला मग़फ़िरत मिन रब्बिकुम, असल चीज़ क्या है जिसके लिए दौड़ धूप करनी चाहिए? दौड़ो अपने रब की मग़फ़िरत की तरफ। वह जन्नत आज़ुहा काज़ समाई वल अर्ज़, और उस जन्नत के लिए भाग दौड़ करो जिसका फैलाव आसमानों और ज़मीन जितना है। उद्दत लिल काफिरीन, उद्दत लिल्लज़ीन आमनु बिल्लाहि व रसूलिही, इसको तैयार किया गया है उन लोगों के लिए जो ईमान लाए अल्लाह पर, उसके रसूलों पर। ज़ालिका फ़ज़लुल्लाह युतीही मन यशा, ये अल्लाह का फ़ज़ल है जिसको चाहता है अता करता है। वल्लाहु ज़ुल फ़ज़लिल अज़ीम, और अल्लाह बड़े फ़ज़ल वाला है। मा असाब मिन मुसीबतिन फ़िल अर्दि वला फ़ी अन्फुसिकुम इल्ला फ़ी किताबिम मिन क़ब्ली अन नबराहा, नहीं पड़ती कोई पढ़ने वाली न ज़मीन में न तुम्हारी अपनी जानों में, मगर ये कि उसको एक किताब में हमने इससे पहले लिख रखा है, अल्लाह के इल्म कदीम में पहले से वो बात तय है। इन नज़ालिका अलल्लाह यसीर, और ये बात अल्लाह पर बहुत आसान है। लिकैला तअसौ अला मा फातकुम वला तफ़रहू बिमा आताकुम, ताकि जो चीज़ तुमसे जाती रहे उस पर तुम तअस्सुफ न करो, उस पर गम न करो, और जो तुम्हें मिल जाए उस पर बहुत इतराओ नहीं। यानी एक है कि इंसान को कोई नेमत मिले तो उसको खुशी होती है, इसकी नफ़ी नहीं है, इंसान से कोई चीज़ खोई जाए तो उसका दुख होता है, लेकिन यहाँ अल्फाज हैं फराह के और यासियत के। मायूस होके ना बैठ जाओ जब कोई चीज़ चली जाए, और कुछ मिले तो बहुत बेतराह जो है वो इतराने ना लगो, बल्कि एतदाल पे रहो। वल्लाहु ला युहिब्बु कुल्ल मुख्तालिन फ़खूर, और अल्लाह ताला पसंद नहीं करता हर इतराने वाले और शेखी खोरे को, बड़ाई करने वाले को। मुख्ताल का ताल्लुक है उन औसाफ से कि जो दाखिली होते हैं, इंसान को अपने इल्म पर, अपनी इबादत पे, तकवा पे नाज होता है, या फ़खूर का ताल्लुक उनसे है जो बाहर होते हैं, माल औलाद जो सियादत व क़्यादत है उस पर। अल्लज़ीन यबख़लूना व यअमुरूना अन्नास बिलबुख़्ल, ये कौन लोग हैं जो ख़ुद भी माल सेंच सेंच के रखते हैं, बुख़ल करते हैं, और लोगों को भी बुख़ल की तालीम देते हैं। वमन यतवल्ला फ़इन्नल्लाहु अल-ग़नीयुल हमीद, और जो कोई भी रुगरदारी का रवैया अख्तियार करेगा तो बेशक अल्लाह ताला गनी है, अल्लाह को तुम्हारे पैसे की, उसके इन्फाक की ज़रूरत नहीं है, हमीद है। अगर तुम उसकी मदा नहीं करोगे, उसकी हमद सना नहीं करोगे, तो उसकी हमद आप से आप हो रही है। लक़द अरसलना रसूलना बिलबय्यिनात, बेशक हमने भेजे रसूल वाज़ निशानियाँ देकर। वअंज़लना माहुमुल किताब वल मीज़ान, और हमने उनके साथ नाजिल की किताब भी और मीज़ान भी। किताब उतारी और दीन हक उतारा, जिसमें हर एक के जो है हुदूद और फ़राइज़ जो है मुतय्यन हैं। या हमने किताब मीज़ान का एक तर्जुमा इंसान के अक्ल फितरत में जो अल्लाह की मार्फत रखी है वो भी है। हमने खारिज में किताब उतारी और इंसान के अंदर भी एक तराजू रख दिया। किस लिए रखा ये सब कुछ? लियकूम अन्नास बिलक़िस्त, ताकि लोग अदलो किस्त पर कायम हो जाएं, ठीक ठीक इंसाफ पर कायम हो जाएं, अपनी इंफरादी ज़िंदगी में भी, इज्तमाही ज़िंदगी में भी, एक रियासत की हैसियत से भी। वअंज़लनल हदीद, और हमने लोहा उतारा। फ़ीह बअसुन शदीद, उसमें बड़ी कुव्वत है, उसमें सख्त लड़ाई की कुव्वत है। व मनाफ़ी लिन्नास, और लोगों के लिए और फ़ायदे भी हैं, यानी इससे हथियार भी बनते हैं और इससे इंसानों की और भी ज़रूरतें पूरी होती हैं। वलियालमल्लाहु मन यंसुरुहु व रुसुलहु बिलगैब, और ताकि अल्लाह ताला जाहिर कर दे कि कौन है जो गैब में रहते हुए उसकी और उसके रसूलों की मदद करते हैं। यानी अल्लाह ताला ने इंसान को नेमतें दी हैं, और असल आजमाइश यही है, लोहा भी उस नेमत में से एक नेमत है, कि वो उस नेमत को बस अपने फ़ायदे के लिए, खाने कमाने के लिए, अपना झंडा ऊंचा करने के लिए इस्तेमाल करते हैं, या अल्लाह के दीन को कायम करने के लिए, अल्लाह के दीन की दावत के लिए करते हैं। तो असल में जो हमें जो भी रिसोर्सेज दिए गए हैं उसका सबसे बड़ा मसरफ़ ये है कि हम उसको काम में ला के अल्लाह के दीन को गालिब करने की कोशिश करें और अल्लाह के दीन की दावत दें। इन्नल्लाह कवीयुन अज़ीज़, बेशक अल्लाह ताला बहुत ज़बरदस्त है, कुव्वत वाला है और ज़ोरावर है। وَلَقَدْ أَرْسَلْنَا نُوحًا وَإِبْرَاهِيمَ، اور بے شک ہم نے بھیجا نوح کو اور ابراہیم کو، وَجَعَلْنَا فِي ذُرِّيَّتِهِمَا النُّبُوَّةَ وَالْكِتَابَ، اور ہم نے ان دونوں کی اولاد میں نبوت اور کتاب ٹھہرا دی، فَمِنْهُمْ مُهْتَدٍ، تو ان کی جو امتیں ہیں ان میں وہ بھی ہیں کہ جو ہدایت پر ہیں، وَكَثِيرٌ مِّنْهُمْ فَاسِقُونَ، لیکن ان کی اکثریت نافرمان ہے، ثُمَّ قَفَّيْنَا عَلَىٰ آثَارِهِمْ بِرُسُلِنَا، پھر ہم نے ان کے نقش قدم پر اور بہت سے رسول بھیجے، وَقَفَّيْنَا بِعِيسَى ابْنِ مریم، اور ہم نے ان کے نقش قدم پر جو آخری رسول بھیجے ان کی اولاد میں، وہ عیسیٰ ابن مریم ہیں، وَآتَيْنَاهُ الْإِنجِيلَ، اور ہم نے ان کو انجیل دی، وَجَعَلْنَا فِي قُلُوبِ الَّذِينَ اتَّبَعُوهُ رَأْفَةً وَرَحْمَةً، اور ہم نے ان لوگوں کے دلوں میں جنہوں نے سیدنا مسیح کی پیروی کی، اطاعت کی، ان کے دلوں میں نرمی اور رحمت ڈال دی۔ خود قرآن مجید کہتا ہے کہ تم اپنے لیے اہل ایمان جو ہیں اپنے لیے سب سے زیادہ قریب اور محبت کرنے والے انہی کو پاؤ گے جو نصارہ ہیں، اور سب سے زیادہ شدید پاؤ گے دشمنی میں جو یہودی ہیں۔ اور چونکہ سیدنا مسیح علیہ السلام کی بنیادی دعوت تھی رحمت اور رافت والی تھی، اس وجہ سے یہ معاملہ ہوا۔ ورہبانیہ، اور ایک رہبانیت یعنی اللہ کے خوف سے جو ہے وہ تمدن کو چھوڑ دینا، جنگلوں میں نکل جانا، کٹیاؤں میں جا کے جو ہے وہ بسر کرنا، ابتدعوها، جو انہوں نے خود سے ایجاد کر لی تھی، ما کتبناها علیہم، جو ہم نے ان پر فرض نہیں کی تھی، خود اللہ کے خوف سے آگے بڑھ کے اپنے اوپر انہوں نے کچھ چیزیں لاد لی تھیں، الا ابتغاء رضوان اللہ، اور بہرحال نیت ان کی اچھی تھی، وہ یہ چاہتے تھے کہ اللہ کی رضا حاصل کریں، فما رعوها حق رعایتها، لیکن پھر اس کا نباہ نہیں کر سکے، اس کی رعایت نہیں کر سکے جیسے کہ اس کے رعایت کرنے کا حق تھا، اس کو نباہ نہیں سکے، چونکہ ظاہری بات ہے یہ فطرت کے خلاف ہے۔ اللہ کے نبی نے فرمایا کہ لن یشاد الدین احد الا غلبا، جو آدمی بھی دین سے، فطرت سے کشتی لڑنے کی کوشش کرے گا دین اس کو پچھاڑ دے گا۔ تو کہا کہ جو دین میں اللہ تعالیٰ نے چیزیں رکھی ہیں، نعمتیں رکھی ہیں، ان سے فائدہ اٹھاؤ۔ تو کہا کہ رہبانیت انہوں نے ایجاد کر لی، اور ظاہری بات ہے سیدنا مسیح علیہ السلام بالکل ہی ایک فقیر تھے، نہ ان کے پاس کو کھانے پینے کو تھا، اور پھر نہ ظاہری بات ہے انہوں نے شادی کی ہے اور شادی شدہ زندگی بھی بسر نہیں کی۔ ڈی ایچ لارنس نے ایک جگہ بڑا اچھا جملہ لکھا ہے کہ سیدنا مسیح علیہ السلام نے دو چیزوں کو ساری زندگی ہاتھ نہیں لگایا، ایک پیسے کو ہاتھ نہیں لگایا، ایک عورت کو ہاتھ نہیں لگایا، اور لگتا یہ ہے کہ جو جدید مغرب ہے وہ اسی کا کفارہ ادا کر رہا ہے، یعنی اسی چیز کو پورا کر رہا ہے۔ فحق رعایت یا فعطین الذین آمنوا منہم اجرہم وکثیر منہم فاسقون، تو بے شک وہ لوگ جو ان میں سے ایمان لائے ہم نے ان کو ان کا پورا پورا اجر دے دیا، بدلہ دے دیا، اور لیکن ان کی اکثریت جو ہے وہ نافرمانوں پر مشتمل ہے۔ یا ایہا الذین آمنوا اتقوا اللہ وآمنوا برسولہ، اے وہ لوگوں جو ایمان لائے ہو اللہ کا تقوی اختیار کرو اور اس کے رسول پر ایمان لاؤ، یؤتکم کفلین من رحمتی، یہاں خاص طور پہ اہل کتاب کو خطاب ہے، تو اللہ تعالیٰ اپنی رحمت کے دو حصے تمہیں عطا کرے گا، یعنی تمہارے لیے دوہرا اجر ہے، ویجعل لکم نورا تمشون بہ ویغفر لکم، اور وہ تمہارے لیے ایک نور مقرر کر دے گا جس کو لے کر تم چلو گے، اور اللہ تمہاری مغفرت کر دے گا۔ اب وہاں پر اگر تم نور سے محروم ہو گئے تو اسی وجہ سے محروم ہو گئے نا کہ تم نے ہمارے رسول آخر زمان کا انکار کیا۔ واللہ غفور الرحیم، اور اللہ بخشنے والا، رحم کرنے والا ہے، لئلا یعلم اہل الکتاب الا یقدرون علی شیء من فضل اللہ، تاکہ خیال نہ کریں اہل کتاب کہ وہ اللہ کے فضل میں سے کسی چیز کی قدرت نہیں رکھتے۔ اس کو ایک تو اس طرح ترجمہ کیا گیا ہے، یہ مت خیال کریں اہل کتاب کہ وہ محروم ہو گئے، اگر اللہ تعالیٰ نے آخری نبوت جو ہے وہ بنی اسماعیل میں رکھ دی ہے تو وہ راندہ درگاہ ہو گئے، کہا کہ نہیں، اللہ کا فضل بہت بڑا ہے، ابھی بھی اللہ ان جو کہا نا کہ آسا ربکم ان یرحمکم، تمہارا رب تو چاہتا ہے کہ تمہیں نوازے، تو اب رسول پر ایمان لے آؤ تو اللہ کے فضل کو پالو گے۔ اور دوسرا ترجمہ اس کا کیا گیا ہے کہ لا یہاں زائدہ ہے، لکئی یعلم اہل الکتاب، تاکہ جان لیں اہل کتاب کہ اللہ کے فضل پہ ان کو کوئی قدرت نہیں ہے۔ وہ کہتے تھے نا کہ بنی اسماعیل میں کیوں آ گئی، تو کہا کہ اللہ کے خزانے ان کے پاس نہیں ہے، یہ اللہ کا فضل ہے جس کو چاہتا ہے نوازتا ہے، پہلے بنی اسرائیل کو نوازا، اب بنی اسماعیل کو نواز دیا۔ وَأَنَّ الْفَضْلَ بِيَدِ اللَّهِ يُؤْتِيهِ مَن يَشَاءُ، اور کل فضل اللہ ہی کے ہاتھ میں ہے، جس کو چاہتا ہے عطا کرتا ہے، واللہ ذو الفضل العظیم، اور اللہ بہت بڑے فضل والے ہیں۔ بارک اللہ لی ولکم فی القرآن۔